جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب، تجھ سے رحم و کرم کی دعا ہے یا خدا، تجھ سے میری دعا ہے۔
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين، أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم، الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله۔ نبی کریم صلی اللہ علیہ وسلم پر جو شخص ایک مرتبہ درود پاک پڑھتا ہے، اللہ تبارک و تعالیٰ اس پر 10 رحمتیں نازل فرماتا ہے، اور جو 10 مرتبہ پڑھتا ہے اس پر 100 رحمتیں نازل فرماتا ہے، اور جو 100 مرتبہ پڑھتا ہے اللہ تعالیٰ اس کی دونوں آنکھوں کے درمیان لکھ دیتا ہے براءت من النار و براءت من النفاق، یعنی یہ جہنم کی آگ سے بھی بری ہے اور نفاق سے بھی بری ہے۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وبارک وسلم۔ سلسلہ ہے مدنی کلینک، الحمدللہ اس میں بہت ساری آگاہی دی جاتی ہے، امراض کے حوالے سے احتیاطی تدابیر دی جاتی ہیں، امت کی خیرخواہی بڑے ہی ثواب کا کام ہے۔ فرمایا کہ بہترین شخص وہ ہے جو لوگوں کو فائدہ پہنچائے، اور نبی کریم صلی اللہ علیہ وسلم کا فرمان عظمت نشان ہے، جو کوئی تم میں سے اپنے بھائی کو نفع پہنچا سکتا ہو تو اسے نفع پہنچائے۔ آج کا ہمارا مدنی کلینک میں جو ٹاپک ہے، جو عنوان ہے، وہ درد ہے، پین ہے۔ مدنی چینل کے ناظرین، درد چاہے سر میں ہو، چاہے پیٹ میں ہو، چاہے دانت میں ہو، چاہے آنت میں ہو، انسان جب درد میں مبتلا ہوتا ہے تو بڑی کرب کی صورت ہوتی ہے۔ بعض اوقات اچھا خاصا سویا ہوا شخص بیدار ہو جاتا ہے، اچھا خاصا جاگا ہوا شخص ایسے کرب میں مبتلا ہو جاتا ہے کہ اس کی وہ درد کی کیفیت دیکھی نہیں جاتی۔ اس کو وہی اندازہ کر سکتا ہے جو اس مرض میں مبتلا ہو۔ ہمارے تمام جو ناظرین ہیں، ہم تمام مسلمانوں کے لیے دعا کرتے ہیں، اپنے تمام اسلامی بھائیوں کے لیے دعا کرتے ہیں کہ اللہ تعالیٰ ان سب کو بیماریوں سے محفوظ فرمائے۔ تو یہ پین کے حوالے سے انشاءاللہ آج ہم گفتگو کریں گے۔ درد، چاہے درد سر میں ہو، خصوصاً ہمارے سر درد کے حوالے سے ہم انشاءاللہ ہماری گفتگو ہوگی۔ تو ڈاکٹر صاحب، درد جو ہے وہ، اس کے حوالے سے کچھ ابتدائی طور پر ہمیں بتائیں کہ عموماً درد جو ہے اس میں کہا جاتا ہے یہ مسکولر پین ہے۔ بعضوں کا سر درد میں تو ہم سوال کر لیتے ہیں، بعض کہتے ہیں اعصابی درد ہے، درد کیوں ہوتا ہے؟
درد کیا کے حوالے سے باپو ایک بڑی انٹرسٹنگ سی چیز ہے کہ اسٹڈی سامنے سے گزری ہے کہ ایک بڑی تعداد درد کو جو ہے بہت ہلکا لیتی ہے، بہت لائٹ لیتی ہے، مطلب یہ ہے کہ اس کو بیماری ہی نہیں سمجھتی کہ ہو گیا، کوئی سمپل سی کوئی ٹیبلٹ وغیرہ لے لی، اس کو ریلیز کرنے کی کوشش کی۔ اور ایک اسٹڈی میں اور دیکھ رہا تھا کہ ایک بہت ہی سویلائزڈ کنٹری، ترقی یافتہ کنٹری، میرے کو بڑا عجیب سا لگا کہ اس کے اندر تقریباً 8 ملین لوگ کسی نہ کسی درد میں مبتلا ہیں۔
اچھا،
8 ملین، اور جن میں سے صرف 2% ایسے لوگ ہوتے ہیں جو کسی اسپیشلسٹ سے رابطہ کرتے ہیں۔ یہ ترقی یافتہ ملک کی بات کر رہا ہوں، جبکہ ہماری تو کنٹری کی بات ہی الگ ہو جائے گی بالکل ہی۔ تو وہاں پہ یہ صورتحال ہے تو ہمارے یہاں کیا صورتحال ہوگی؟ تو
اگنور کرتے ہیں،
اگنور کرتے ہیں اس کو،
مطلب اس کو کوئی وہ مرض تصور نہیں کرتے۔ مطلب آپ نے کہا لائٹ لیتے ہیں، غذا تو لائٹ نہیں لیتے مگر درد کو
لائٹ لے لیتے ہیں۔ اب اس میں بہت سارے درد کی اقسام ہوتی ہیں، جس میں ایک تو آپ نے تذکرہ کر دیا ہے کہ سر کا درد ہوتا ہے، اس کو عمومی طور پہ بہت لائٹ لیتے ہیں لوگ۔ ہمارے یہاں تو شاید اس کو لائٹ نہیں لیتے ہیں، کیوں؟ ہمارے یہاں تو فوراً سر کا درد ہوتا ہے ڈاکٹر کے پاس ضرور جاتے ہیں۔ اس کی دیکھو سب سے بڑی وجہ ہوتی ہے نا، وہ یہ ہوتی ہے کہ سب سے پہلے اپنا بلڈ پریشر چیک کروانا ہے۔
अदरवाइज और कोई इंटेंशन नहीं होता मरीज का कि मैंने इलाज करवाना है, उसका इंटेंशन ये होता है कि मैंने अपना ब्लड प्रेशर चेक करवाना है। अगर वो ये सोच के जाए कि यार मेरे को सर में तकलीफ हो रही है, ब्लड प्रेशर एक रीजन हो सकती है, एक वजह हो सकती है कि हो सकता है कि उसकी वजह से, हाई की वजह से आपके हो सकता है, हर हाई ब्लड प्रेशर में सर का दर्द नहीं होता, हो सकता है उसकी वजह से सर में दर्द हो रहा हो, लेकिन डॉक्टर के पास जाके उसको चेकअप करवाते हैं। जब डॉक्टर उसको चेक करता है पहले हाथ आगे कर देते हैं, अक्सर ब्लड प्रेशर चेक करते हैं, क्या हो गया भाई बेटा कंप्लेन तो बताइए, नहीं वो जी सर में दर्द हो रहा था, अच्छा चेक किया नॉर्मल, तो मेरे सर में दर्द क्यों हो रहा है। अब उसको आप ये देखें कि आपको सर के दर्द की वजूहत क्या आती है। अब यहां से अगर ब्लड प्रेशर इग्नोर कर दिया ना आपने, हटा दिया उसको, अब आप देखें उसको दूसरी सिस्टम पे आ जाते हैं, यार इसको नजला तो नहीं है भाई, उसकी तरफ आ जाते हैं, उसकी वजह से एक सर में दर्द होता है। फिर हम ये देखते हैं कि उसका वे ऑफ स्टडी क्या है, पढ़ने का क्या है, कॉलेज में किस तरह पढ़ता है, क्या करता है, आंखों का कोई मामला तो नहीं है। दूसरा चीज हम देखते हैं कि यार टीवी तो बहुत ज्यादा नहीं देखता, उसकी वजह से आंखों पे कोई ज्यादा असर तो नहीं पड़ रहा है। फिर तीसरी खुदा ना खास्ता कोई फैमिली हिस्ट्री तो नहीं है कोई, इसको खुदा ना खास्ता आधे दर्द तो नहीं है, सर का दर्द तो नहीं है, इसके बाद ये चीजें रूल आउट हो जाती है। फिर एक जो दर्द आता है जो होता है सीने का दर्द, अब सीने का दर्द भी बहुत लाइट लेते हैं, सीने के दर्द के अंदर खुदा ना खास्ता अल्लाह ना करे किसी को अगर सीने का दर्द होता है तो उसको तो किसी सूरत में लाइट नहीं लेना चाहिए, बिफोर स्पेशली 40 साल जब क्रॉस कर जाता है आदमी उसके बाद तो किसी सूरत में लाइट नहीं लेना चाहिए, फौरी तौर पे अपने स्पेशलिस्ट डॉक्टर या फैमिली फिजिशियन जो भी होते हैं उनसे राबता कर लिया जाए, उनसे मशवरा कर लिया जाए, क्योंकि इसमें दर्द के अंदर एक चीज ये होती है ना, दर्द बेसिकली इटसेल्फ खुद क्या है, जैसे दर्द ये होता है ना इंसानी जिस्म का एक सेंसर सिस्टम है, बॉडी में कोई भी तब्दीली होती है, जिस्म में कोई ऊंच नीच होती है तो वो इंसान को पता कैसे चलेगी। जैसे पट्ठों का जो दर्द होता है, पट्ठों में अगर वीकनेस होती है तो पेन की सूरत के अंदर पता लग रहा होता है कि जैसे अब मेरे मसल पुले हुए हैं तो पट्ठों में दर्द हो रहा है तो पता लग रहा है हाँ कुछ यहाँ पे हुआ हुआ है। सर में अगर कोई तब्दीली आई तो सर में दर्द होता है, पेट में कोई प्रॉब्लम होती है तो उसका दर्द पेट की तरफ होता है। तो इसको फिर हम इस तरह समझना चाहिए कि एक बॉडी का सेंसर सिस्टम है, जहां पे भी कोई तब्दीली पैदा होगी वो आपको बता देगी दर्द की सूरत में कि यहाँ पे कोई तब्दीली पैदा हुई है, वो
नॉर्मल से हटके कोई चीज, नॉर्मल से हटके कोई चीज।
अब इसी तरह जैसे आप बयान फरमा रहे थे सीने के दर्द के बारे में, तो इसको कितना सीरियस ले लेना चाहिए, ठीक है? और जैसे कोई एज ग्रुप भी होना चाहिए कि 30 साल या 35 साल के ऊपर इसको बाकायदा रूटीन में चेकअप करवाना चाहिए।
देखिये उमूमी तौर पे तो अगर सीने में दर्द खुदा ना खास्ता किसी को होता है तो उसको तो 40 साल की उम्र के बाद तो बिल्कुल लाइट नहीं लेना चाहिए, बिल्कुल भी लाइट नहीं लेना चाहिए, फौरी तौर पे डॉक्टर से रुजू कर लेना चाहिए, क्योंकि सीने के दर्द की छोटी वजूहत नहीं निकलती, बहुत बड़ी वजूहत निकलती
है। वो मरीज जिनको पहले से ब्लड प्रेशर है जी, जिनको कोलेस्ट्रॉल जिनका पहले से
वो हाई रिस्क पे
बिल्कुल है ना, तो इनके अगर ये प्रॉब्लम हो रहा है रात में अगर कभी दर्द हो रहा है तो उनको क्या करना चाहिए?
देखिए अगर ऐसा कोई मामला होता है कि खुदा ना खास्ता ऐसा कोई हो तो फौरी तौर पे बजाय इसके कि अपनी सेल्फ मेडिकेशन करें, फौरी तौर पे डॉक्टर से, हो सकता है आधी रात को हो तो डॉक्टर ना अवेलेबल हो तो नियर बाय हॉस्पिटल तो खुले होते हैं, इमरजेंसीज भी खुली हुई होती है, वहां पे जाके जरूर चेकअप करवा लेना चाहिए, बजाय इसके कि सुस्ती का मुजाहरा करें और फिर वो एक बड़ा नुकसान का बाइस बन जाए। तो अगर ऐसा कोई मामला है, उसको ब्लड प्रेशर की बीमारी है, शुगर की बीमारी है, खुदा ना खास्ता और कोई मामला है, या स्मोकर है और ऐसी सूरत के अंदर ये रिस्क फैक्टर्स हैं, ऐसी सूरत के अंदर उसको फौरी तौर पे डॉक्टर से रुजू कर लेना चाहिए, वहां पे अपना चेकअप करवा लेना चाहिए। एक दफा दिखाने के बाद जब तसल्ली हो जाए सिंपल डॉक्टर देखेगा, अगर कोई इसको बड़ा इवेंट कोई मसला नहीं होगा तो वो सिंपल सी ट्रीटमेंट के साथ वो सेटल हो सकता है।
यहाँ हूँ डॉक्टर साहब, जब आपने कहा कि इसको सीरियस लेना चाहिए, लाइट नहीं लेना चाहिए, तो यहाँ उमूमन ये होता है कि अब सर में दर्द हुआ तो उसके लिए एक टेबलेट रखी हुई है कि फलां टेबलेट जो है वो सर दर्द के लिए है, अब वो मुस्तकिल हो रहा है, मतलब दो दिन हुआ उसने वो टेबलेट ली, सही हो गया वक्ती तौर पर, तो अब उसके पास यूं जेब में दवाई रखी हुई है, समझ लें आप, और उसने वो टेबलेट ये क्यों खा रहे हैं भाई आप, यार वो सर में दर्द रहता है ना तो मैं इसको ले लेता हूँ। अच्छा पेट में दर्द है तो उसकी भी एक दवाई उसे मालूम हो गई जनाब, ये पेट में किसी ने बता दी कि ये पेट के दर्द के लिए, अब वो पेट के पेन के लिए उसने जो है वो एक दवाई अपने पास इस्तेमाल कर ली, वो जो आप बता रहे हैं कि रात में अगर पेन हुआ तो उसने फिर वही दवाई ली, यानी वो दवाई गोया वो ये समझ रहे हैं कि इसका मुस्तकिल हल है,
मुस्तकिल हल है
और ये इसका मेरा इलाज है, तो आप ये फरमा रहे हैं कि उसको चेकअप करवाए, लाइट ना ले और डॉक्टर को दिखाना चाहिए
बिल्कुल,
खुसूसन सीने के दर्द को। और दूसरी बात आपने कही कि जो 40 प्लस है या जो 40 हो चुके हैं, 40 जिनकी एज 40 के हो चुकी है, 40 के बाद या 40 की हो चुके हैं, तो वो जो है वो ڈاکٹر سے رجوع کریں.
بالکل
از خود دوائی کھا کر ٹیمپرری اس کا حل نہ نکالیں.
نہیں اس میں حل نکالنے میں اپنے ہی نقصان ہے. دیکھیں اگر چلے بالفرض اگر انہوں نے دوا کھائی درد ٹھیک بھی ہو گیا,
ٹھیک ہے,
درد تو ایک علامت ہے نا.
صحیح.
اور علامت ختم کرنے سے بیماری نہیں ختم ہو جاتی.
صحیح ہے.
تو آپ اس بیماری کی جڑ پہ پہنچے جس کی وجہ سے درد ہو رہا ہے. اور جب آپ کے ساتھ یہ رسک فیکٹرز چل رہے ہوتے ہیں کہ آپ کو شوگر بھی ہے, بلڈ پریشر بھی ہے, اسموکرز بھی ہیں, سگریٹ بھی پیتے ہیں, تمباکو کا استعمال کرتے ہیں, یہ تو بہت بڑے رسک فیکٹرز ہیں. تو ایسی صورت کے اندر اگر بالفرض ایسا کوئی دوا آپ استعمال کر لیتے ہیں جس سے آپ کو آرام مل جاتا ہے تو اس کو پھر لائٹ نہ لیں. آپ جا کے ضرور چیک اپ کروائیں کہ ڈاکٹر صاحب میرے ساتھ یہ پرابلم ہوئی تھی, ذرا معائنہ کر لیں. تو وہ دیکھ لیں گے جو بھی معاملات ہوں گے اس حساب سے وہ انویسٹیگیشن کر لیں گے.
تو اس میں دوا لینے کا کوئی مقدار بھی ہے کہ ایک دن میں اس سے زائد نہیں لے سکتے؟ جیسے کوئی پین جو بھی پین کلر ہے منیمم جو ہے 3 سے 4 گولی سے زائد نہیں لینا چاہیے پین کلر ایک دن میں.
دیکھیں ڈاکٹر صاحب اس میں ڈپینڈ کرتا ہے کہ آپ کون سا سالٹ یوز کر رہے ہیں, ٹھیک ہے نا. اب بہت سارے سالٹ ایسے ہوتے ہیں جو ایک ٹیبلٹ 500 ملی گرام کی ہوتی ہے, 500 پاور کی ہوتی ہے. کچھ ادویات ایسی ہوتی ہیں جو 500 پاور کے حساب سے اس کا جو سالٹ ہوتا ہے وہ زیادہ افیکٹو ہوتا ہے, لیکن اس کا پاور 10 ملی گرام کا ہوتا ہے. تو مریض یہ سمجھتے ہیں یار 10 پاور کے پہلے یہ کھا لیتا ہوں, لیکن یہ اس سے زیادہ خطرناک ہوتا ہے.
زیادہ خطرناک,
ٹھیک ہے نا. تو وہ اس کا کرائیٹیریا تو میرے خیال میں مریض کو ڈیسائیڈ کرنا ہی نہیں چاہیے کہ کون سی لے لے کون سی نہیں لے. سمپل اگر بالفرض ایسی صورت ہوتی ہے کہ سمپل پین کلر جو عام روٹین میں ہم لوگ استعمال کرتے ہیں اگر وہ استعمال کر لے ایک آدھ تو کوئی حاجت نہیں ہے.
جتنے بھی مدنی چینل کے ناظرین ہیں وہ اپنے اپنے کنسرن ڈاکٹر سے معلوم بھی کر لیں وہ کون سا پین کلر استعمال کر رہے ہیں اور دن میں کتنی مقدار میں یہ گولی لے سکتے ہیں.
بالکل
3 یا 4 اس سے زائد نہ لیں, وہ بھی وقفے وقفے سے 6 گھنٹے یا 8 گھنٹے کے.
نہیں سلمان بھائی دیکھیں اگر 6 گھنٹے اور 8 گھنٹے کے اگر ہم کہتے ہیں تو اس کا مطلب ہم ان کو پرسکرپشن دے رہے ہیں, ٹھیک ہے نا. تو اٹس بیٹر کہ وہ ایک سنگل ڈوز اگر ضرورت محسوس کریں تو لیں, ادر وائز نیکسٹ ڈوز کے لیے ڈاکٹر سے رجوع کریں کہ بھائی ڈاکٹر صاحب میرے کو یہ پرابلم ہے, میں نے یہ دوا لی تھی, آرام میرے کو تھوڑا آیا لیکن ٹھیک نہیں ہوا, یا میرے کو آرام بالکل نہیں آیا. ڈاکٹر سے رجوع کر کے اگر نیکسٹ ڈوز کی ضرورت ہوگی تو ڈاکٹر خود ایڈوائز کر دے گا یار آپ نے اس ڈوز میں اس کو اس دوا کو اتنے دن استعمال کرنا ہے, یا اگر انویسٹیگیشن کرنی ہے تو انویسٹیگیشن کروا.
اکثر عموماً جو پین کلر جو دوائیاں ہوتی ہیں نا ان کے 2 بڑے خطرناک سائڈ افیکٹ ہیں. ایک تو یہ پیٹ کے اندر ایسیڈیٹی تیزابیت بہت کرتا ہے, دوسرا ڈرگ انڈیوس رینل فیلئر یعنی گردوں کی فیلئر کا سبب ہے. تو اور یہ کچھ تعداد پیشنٹ کی ایسی ہے جو دوائیاں پین کلر لے رہے ہوتے ہیں ایک حد کے بعد ان کو پین کلر ان پہ اثر بھی نہیں کر رہا.
اب جو این ایم جی کی لے رہا ہے وہ اگر دوائی ہے اس کے بعد پھر وہ خود ہی ڈوز بڑھا رہا ہے اس کو, اور اس کے بعد ایک وقت ایسا آتا ہے یہ واقعی ہے کہ پہلے میں ہی کھا رہا تھا کھانے کے بعد بھی
اب یہ اثر نہیں دے
اب اثر نہیں دے رہی. تو آج خود تو دوائی نہ شروع کریں اور ڈاکٹر سے رجوع کریں. اور خصوصاً سر درد کے بارے میں جو پین کے حوالے سے ہمارا سلسلہ ہے اس میں سر درد عموماً یہ اتنا کامن ہے کہ یوں سمجھ لیں کہ بہت سارے لوگ اس میں مبتلا ہوتے ہیں. تو سر میں درد کیوں ہوتا ہے, کیا وجوہات ہوتی ہیں؟ جس طرح آپ نے کہا کہ ایک تو ذہن یہ بنا لیتے ہیں کہ بلڈ پریشر بڑھ گیا ہوگا, جاتے ہی اس نے اپنا ذہن بنایا کہ بلڈ پریشر جو ہے وہ میرا چیک کر لیں.
یہ بہت کامن ہے.
اب نزلے کی بھی وجہ ہو سکتی ہے.
جی.
اچھا نیند کی کمی جو ہے
کمی کی وجہ سے بھی ہوتا
بھی ہو سکتا ہے. بہت سارا ہے جو اس کے
ٹینشن
بھی ہے,
وہ بتائیں کہ آپ اس میں کیا کرنا چاہیے فرسٹ ایڈ کی صورت میں.
اس میں ڈاکٹر صاحب پہلے ہم چلتے ہیں بچوں کی طرف سے, بچوں میں بھی سر میں درد کی پرابلم ہوتی ہے اور تھوڑی ایڈلٹ ایج میں بھی. تو اس میں جیسے عموماً زیادہ تر جو یہ دیکھا جاتا ہے چشموں کے نمبر کا نظر کی کمزوری کی وجہ سے موسٹ کامن جو ہے سر میں درد ہوتا ہے.
ہاں اس میں دیکھیں 2-3 چیزیں ہوتی ہیں. ایک تو یہ بھی ریزنز ہوتی ہیں جو آپ نے فرمائی ہیں. دوسری جو ریزن اچھا اس میں جو یہ ڈیولپ ہو رہی ہے تو اس کی کیا وجوہات ہیں؟ یہ
سر کے درد کو انشاءاللہ جو نا ایج وائز لے لیتے ہیں, پہلے چھوٹے بچوں میں پھر بڑوں میں اس حساب سے.
اچھا اس میں جو جیسے آپ نے فرمایا کہ آئی سائٹ کا کوئی مسئلہ ہوتا ہے, آنکھ کا مسئلہ ہوتا ہے, اس کی وجہ سے درد ہوتا ہے, تو اس میں 2-3 چیزیں نوٹ کر لینی چاہیے کہ بچہ جو ہے بہت زیادہ اسکرین کو یوز تو نہیں کر رہا, چاہے وہ موبائل کی اسکرین ہو, چاہے وہ ٹی وی کی اسکرین ہو, یا کمپیوٹر لیپ ٹاپ وغیرہ کی اسکرین ہو, وہ تو زیادہ یوز نہیں کر رہا. اور اس کا فاصلہ کتنا ہے
پڑھنے
کا استعمال کرنے کا. دوسرا اب یہ تو خیر پاسبل نہیں ہے کہ ہر بےچار والدین جو ہے نا وہ اسکول میں جا کے دیکھ لیں کہ بورڈ کی کیا پوزیشن ہے, بلیک بورڈ کی کیا پوزیشن ہے, اس کمرے میں کتنے طالب علم موجود ہیں, اور بلیک بورڈ اس کمرے کے حساب سے ہے یا نہیں ہے, یہ تو ہر کسی کے لیے پاسبلٹی نہیں ہے. لیکن بہرحال جو
افیکٹ ہوتا ہے
بہت بڑا افیکٹ ہوتا ہے,
مطلب اگر بچے زیادہ ہیں یا بچے बोर्ड इतना दूर है
जी बोर्ड
उसकी आंखों से, तो अब जाहिर उस पर जोर पड़ेगा ना, वो जब तवज्जो करेगा उस पर कि क्या लिखा हुआ है, और अगर उसकी आईसाइट कमजोर है तो फिर तो ज्यादा जोर पड़ेगा उस पर।
इसमें एक चीज जो एक मेरी नजर से स्टडी गुजरी थी कि कुछ ऐसे तालिब इल्म भी बच्चे जो हैं आए हैं सामने जो सिर्फ इस वजह से सही मार्क्स नहीं उठा पाते कि उनकी नजर वीक होती है, पीछे बैठते हैं।
अच्छा,
अब वो पीछे बैठते हैं तो ब्लैक बोर्ड पे जो टीचर कुछ लिख रहा होता है वो उसको नहीं समझ में आ रहा होता, नहीं देख पा रहा होता। अगर उसी को फिर उन्होंने आगे बिठाया बच्चों को, जब उन्हीं को आगे बिछाया तो उन्होंने फर्क आ गया, डेफिनेटली उन्होंने देखा तो उनको फर्क आ गया, उससे थोड़ा सा अंदाजा हुआ। तो हमने भी कुछ अपनी स्टडी भी की थी यहाँ पे भी, हमने बाबुल मदीना भी मैंने कुछ थोड़ी सी स्टडी की थी तालिबे इल्मों के हवाले से, तो उसमें ये चीजें नजर आई थी हमको।
मतलब वालिदैन जो है वो अपने बच्चों को यूं नजर रखेंगे, अगर वाकई कमजोरी है उनकी निगाहों की तो स्कूल में भी मालूमात कर लें कि कहाँ बैठ रहा है मेरा बच्चा,
स्कूल में भी मालूमात कर लें, और दूसरा ना आंखों का चेकअप हर 6 माह में कम अज कम एक दफा करवा,
बिल्कुल करवा लेना चाहिए। और दूसरा जो है इसमें उसको आंखों का चेकअप भी करवा लेना चाहिए, और साथ साथ उसको ये भी देखना चाहिए कि बच्चे को बहुत ज्यादा नजले की शिकायत तो नहीं हो सकती। उमूमी तौर पर बच्चों को ठंडी चीजें खाने की आदत होती है तो उनको नजला भी हो जाता है, अब नजले की कैफियत में भी सर में दर्द होता है।
अब जैसे साइनसाइटिस अमूमन इसको बोलते हैं
जी,
अब इसमें जैसे जितनी भी खट्टी चीजें हैं ये अमूमन बाहर की चीजें चिप्स वगैरह जूस वगैरह, कुछ को एलर्जी होती है उसमें साइनस का प्रॉब्लम आ जाता है जिसकी वजह से इनके आंखों के ऊपर ज्यादा दर्द हो रहा होता है।
साइनस में होता है
आंखों के ऊपर से क्या होना डॉक्टर साहब?
आंखों के ऊपर से मुराद ये है कि ये जो एरिया है आपका आईलिड से ऊपर का एरिया, ये बेसिकली साइनस होते हैं हमारे पास, एक सुराख से बने हुए हैं। अगर हम अपनी स्कल को देखेंगे यानी खोपड़ी को अगर देखते हैं इसको हटा के, तो हमको यहाँ पे सुराख से मिलते हैं, ये साइनस का एरिया कहलाता है, इसमें सुराख से होते हैं। जब आपको जुकाम होता है या नजला वगैरह होता है तो उसकी वजह से आपके नाक बंद हो जाता है, जब नाक बंद हो जाता है तो आपको जो सांस लेने की जो कैफियत है उसमें काफी दुश्वारी हो जाती है, और उसी की वजह से जो है ना यहाँ पे सोजिश पैदा हो जाती है यानी रेडनेस की पैदिश हो जाती है साइडों के एरिया के।
जैसे जिनको बाबू साइनस का होता है ना जेन्युइन प्रॉब्लम, उनको अगर हाथ लगाएंगे तो यहाँ बताते हैं यहाँ दर्द हो रहा है।
अच्छा,
जिनको जेन्युइन प्रॉब्लम
छूने से भी उनको तकलीफ होती है कि हाथ लगाया और
टेंडरनेस
हो जाती है तो तकलीफ महसूस होने लग जाती है।
ये क्या नाक का बंद होना जो है उससे ये मर्ज पैदा होता है? नाक बंद हो गई,
नाक बंद हो गई ना,
इसमें
तरकीब नजले की शिकायत से भी सर में दर्द होता है
जी,
नाक के बंद होने से भी।
देखिए नाक तो उसी सूरत में बंद होगी जब नजला आपको
सही।
अब इसमें एक चीज और भी आती है, नाक की हड्डी टेढ़ी हो जाना, वो भी एक अलग चीज है। अब जैसे बाबू ये है कि बलगम ऐसी कुछ अशिया का इस्तेमाल हो रहा है, खट्टी अशिया जैसे जूस वगैरह, उससे बलगम ज्यादा बन रहा है, तो बलगम जितना ज्यादा बन रहा होता है तो ये जो साइनस होते हैं इनमें जमा होने लग जाता है, जब इनमें जमा हो जाता है समझे साइनस ब्लॉक हो जाते हैं, फिर ये पेन कर रहे होते हैं। भले इसमें नाक, जैसे डॉक्टर साहब ने बताया कि नाक भी बंद हो गई और बलगम को बाहर बह जाना चाहिए, वो बहता नहीं वो जम जाता है, जब
वो स्टोर हो रहा है और उसकी वजह से प्रॉब्लम ब्लॉकेज हो रही है,
ब्लॉकेज हो रहा है, तो इसको बोलते हैं साइनसाइटिस। तो इसकी वजह से दर्द होता है, अमूमन जिसका दर्द होता है ऊपर के दांतों में भी होता है, सर में भी होता है और आंखों में भी होता है, और यंग एज के अंदर ये ज्यादा हो जाता है। अब जैसे एज अगर बढ़ जाती है, नाक की हड्डी के जिनको प्रॉब्लम होता है उसमें भी सेम इसी तरह का प्रॉब्लम आ रहा होता है।
एक बात तो ये मालूम हुई कि बच्चों को आईसाइट के हवाले से
बिल्कुल चेकअप
जो है वो उसके सर में दर्द जो हो रहा है, और फिर आपने ये भी बताया कि वो मुतवातिर होना चाहिए,
बिल्कुल
ऐसा नहीं कि 2-3 साल में हमने चेकअप कराया इसके बाद
हर 6 माह में कम से कम होना चाहिए। और नजर की कमजोरी की वजह से जब भी सर में दर्द होता है वो अमूमन डॉक्टर साहब पीछे की साइड पे होता है,
बैक साइड
के ऊपर होता है, और पीछे के जो मसल होते हैं वो अमूमन स्टिफ हुए होता है, बच्चे को तो सिम्टम पता ही नहीं होता अमूमन कि ये सर में दर्द हो रहा है या क्या हो रहा है। तो ये वालिदैन के ऊपर है कि इनको हर 6 माह में एक दफा अगर आंखों का चेकअप कराएंगे तो उसमें इनको पता चल जाएगा नजर की वीकनेस आ रही है।
फी जमाना तो बहुत जरूरी है,
बिल्कुल
फी जमाना बहुत जरूरी है, क्योंकि
इलेक्ट्रॉनिक
एग्जैक्टली बच्चों के हाथ में ये सारी चीजें मौजूद
है, खेल रहे हैं बच्चे,
फी जमाना और जो बहुत जरूरी है,
उससे आईसाइट तो फर्क पड़ ही रहा
है बहुत
मुस्तकिल की LCD पर या मोबाइल पर या स्क्रीन पर उसकी निगाहें जमी हुई है तो जाहिर उस पर असर तो पड़ना ही है उस पर। आपने अब ये खास तवज्जो दिलाई कि इस वक्त जिस दौर से हम गुजर रहे हैं उस वक्त तो चेकअप बहुत ज्यादा जरूरी होगा।
अरे डॉक्टर साहब बच्चों को जैसे क्या क्या एहतियातें करनी चाहिए, मोबाइल के इस्तेमाल में, गेम के इस्तेमाल में, कंप्यूटर के इस्तेमाल में या टीवी देखने के इस्तेमाल में?
देखिए एक तो एक बच्चे तो बेचारे क्या एहतियात करेंगे, वालदेन को एहतियात करवानी पड़ेगी उनको कि एक तरीके का एक शेड्यूल जिसको हम जदवल कहते हैं कि वो दे दें कि भाई ये आपने जो आपने अपना कंप्यूटर या लैपटॉप यूज करना है इसके लिए ये टाइम है, आपका शेड्यूल है और इसमें ये चीजें कर सकते हैं और सबके साथ
सही,
अकेले में नहीं, ठीक है। इसी तरह मोबाइल अगर उसको दिया है बच्चे को और अगर उसमें वो यूज करता है, नेट वगैरह यूज करता है, किसी तालीमी इल्म हासिल करने के लिए करता है, तो उसके लिए भी एक तरीके कार दे, रात के टाइम बिल्कुल ना दें उसको, रात के टाइम वापस ले लें उससे, जो कुछ करना है यहाँ सामने बैठ के कर लें हम, क्योंकि रात के टाइम आपने दे दिया, एक तो ये है कि वो भटक सकता है, दूसरा ये है कि लाइट ऑफ करके उसकी रोशनी जो रिफ्लेक्ट करेगी ना और वो बिल्कुल यहाँ होगा, ठीक है ना, तो वो और ज्यादा इफेक्ट पड़ेगा,
उसकी नींद का पैटर्न भी डिस्टर्ब करेगी,
डेफिनेटली डिस्टर्ब हो जाएगा, आंखों पे भी असर पड़ेगा, उसकी तालीम पे भी असर पड़ेगा, उसके जहन पे भी असर पड़ेगा, उसके सेहत पे भी असर पड़ेगा। तो अगर ये थोड़ा सा वालदेन की जिम्मेदारी बनेगी इस चीज को कवर करने के लिए, बच्चा आसखुद नहीं करेगा, बच्चे को तो अट्रैक्शन मिलेगी ना इस चीज के अंदर, बच्चा आसखुद नहीं करेगा, वालदेन करेंगे इस चीज को, अगर वो उसको सेफ करना चाहते हैं कि खुदा ना खास्ता,
जैसे अभी बापू एक सिलसिले में हमने किया था, उसमें एक 20 साल का एक पेशेंट आया था, उसको नींद की प्रॉब्लम थी, उनकी हिस्ट्री ली गई थी तो पता चला था रात में उनका मोबाइल का इस्तेमाल बहुत ज्यादा था, वो जितनी देर मोबाइल इस्तेमाल कर रहे थे तो उनकी नींद डिस्टर्ब हो रही थी, ये समझ लिया 20 साल की उम्र में नींद का प्रॉब्लम आना ये नॉर्मल नहीं है।
सही चैनल के नाज़रीन, बहुत अच्छी हमें मालूमात दी गई बच्चों के सरदर्द के हवाले से, और इसके साथ साथ जो है वो बहुत सारे मदनी फूल डॉक्टर साहब ने ये भी दिए कि टाइम जो है वो बच्चों को एक लिमिटेड वक्त के अंदर हमने बच्चों को मोबाइल का इस्तेमाल करवाना है, अगर जरूरत है तो हुई फिर अपने सामने करवाना है, फिर एक वक्त के अंदर जब सोने का वक्त हो तो उस वक्त जब लाइट ऑफ हो जाती है उस वक्त मोबाइल को इतने करीब से लेकर आना, जाहिर है उसकी लाइट रिफ्लेक्ट करेगी और नुकसान पहुंचाएगी। हमारे पास कॉल्स भी हैं, क्या पूछना चाह रहे हैं सुनाए हमें डॉक्टर साहब से।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम मोहम्मद रफीक है, मेरे सर में और पूरे जिस्म में दर्द होता है, इसका कोई इलाज है तो डॉक्टर साहब बता दें, जजाकल्लाह।
कॉमन सी बात उन्होंने एक बयान की है ना, और ये उमन जिस तरह के सुबह उठे तो सर में भी दर्द है और जिस्म में भी दर्द है, इसका हल फिर वही पेन किलर से लिया जाता है।
एग्जैक्टली
दूसरी कॉल भी सुना दे मैं।
अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहू।
मेरा नाम मोहम्मद सुहेल है, मेरे को आधे सर दर्द का इलाज बताइए, जजाकल्लाह खैर।
सर दर्द बताना है और आधे सर का दर्द तो जिस्म में भी दर्द है, तो पहली जो कॉल थी उस हवाले से क्या बयान कर।
अब उसमें जो इस्लामी भाई ने बोला कि सर में भी दर्द रहता है और जिस्म में भी दर्द रहता है, अब दर्द की नोयत पे डिपेंड करता है कितने अरसे से इनको ये तकलीफ है। अगर जिस्म का दर्द इनको लंबे अरसे से है, काफी अरसे से है, तो फिर मेरे ख्याल में एक थॉरो इनका चेकअप होना चाहिए, एक प्रॉपर चेकअप होना चाहिए, कुछ इन्वेस्टिगेशन होती हैं वो कर लेनी चाहिए, थोड़ी सी हिस्ट्री लेनी पड़ेगी हमें इनकी कि कोई और इनके साथ फैमिली हिस्ट्री में तो नहीं है, खुदा ना खास्ता किसी को जॉइंटिस तो नहीं हुआ हुआ पहले, या इनको कोई प्रीवियस हिस्ट्री तो नहीं है जॉइंटिस की। और दूसरा ये है कि इस वक्त अगर सिर्फ अगर शॉर्ट हिस्ट्री है, दो या तीन दिन चार दिन की हिस्ट्री है, तो फिर ये देखना पड़ेगा कि इनको बॉडी टेम्परेचर तो नहीं बढ़ रहा कहीं, क्योंकि बाज़ औक़ात ये होता है कि हल्का सा जुकाम भी हो रहा था, हाँ बुखार के साथ
वायरल में भी
एग्जैक्टली, तो उसकी वजह से भी ये दर्द हो सकता है, जिस्म में दर्द हो सकता है, सर में दर्द हो सकता है। जैसे हमने पहले कहा था कि जुकाम की कैफियत में बॉडी टेम्परेचर थोड़ा सा ऐसा लगता है जैसे गर्म हो गया जिस्म, लेकिन टेम्परेचर होता नहीं है उसको, फील ऐसा होता है कि इसको बुखार हो गया, और उसी के साथ जो है अगर जुकाम भी आपको हो रहा है, बॉडी टेम्परेचर भी, तो वो डेफिनेटली सर में भी दर्द करेगा। तो बेहतर है जो भी डॉक्टर हैं उनसे मायना करवा लें। ये
हवाले से हम यूं ले लेंगे कि जैसे अब ये जनरल कंप्लेन होती है कि पूरे जिस्म में दर्द हो रहा है, अब जिस्म में दर्द से मुराद जैसे कभी कुछ लोगों के ज्वाइंट्स में ज्यादा पेन हो रही होती है, तो जैसे घुटनों में दर्द हो रहा है, एड़ियों में दर्द हो रहा है, तो इसमें क्या कैल्शियम और विटामिन डी की कमी का कोई रोल है?
नहीं, इसमें बहुत बड़ा रोल आता है, लेकिन सवाल ये है कि अब फिर उसका नेचर ऑफ वर्क देखना पड़ेगा ना। अगर फर्ज करें कि अगर कोई ऐसा है बंदा जिसका आउटफील्ड में ज्यादा काम है, फिर तो चांसेस थोड़े कम बनते हैं, लेकिन इंडोर किसका काम ज्यादा है,
इनको चांस विटामिन
डी, उनको बहुत ज्यादा चांसेस होते हैं कि उनको विटामिन डी डेफिशिएंसी होगी।
इंडोर से क्या मतलब, मतलब जो घर में रहकर जो काम करते हैं,
मतलब छत के नीचे जो काम,
धूप जिनको नहीं लगती,
धूप जिनको,
व्हाइट कॉलर भी कहते हैं कि जो जिनका आउटडोर काम बिल्कुल नहीं है, मतलब धूप में निकलना ही नहीं है उनका,
हाँ।
तो धूप के ना लेने से भी विटामिन डी के अंदर कमी
بہت
فرق ہے. یہ اللہ کی کتنی بڑی نعمت ہے دھوپ.
تو دھوپ سے وٹامن ڈی آتا ہے نیچرلی, وٹامن ڈی دھوپ سے ہی آتا ہے.
تو اگر دھوپ میں مطلب تھوڑی دیر اگر ہم رہ جائیں, اور کون سا وقت ہوتا ہے مثلا, کیا 1 بجے یا 12 بجے کے
کوئی بھی وقت, کسی بھی وقت میں باپو دھوپ لی جا سکتی ہے, اور اس کے لیے 10 سے 15 منٹ کافی ہے.
10 سے 15 منٹ
زیادہ ٹائم نہیں کہہ رہے کہ بہت زیادہ ٹائم لیں, لیکن اس سے 10 سے 15 منٹ کافی ہیں. لیکن اس کے لیے پھر شرط ہوتی ہے کہ آپ کے پاس ڈارک کپڑا نہ ہو, اور بہت لائٹ کپڑا ہو, بہت ہلکا کپڑا ہو, تب آپ کے لیے 10 سے 15 منٹ کافی ہیں. اگر کوئی ایسا ہیوی کپڑا آپ نے پہن لیا تو پھر آپ کو تھوڑا سا ٹائم زیادہ بڑھانا پڑے گا.
وٹامن ڈی کی کمی کو پورا کرنے کے لیے اللہ کی ایک نعمت جو ہے وہ دھوپ سے فائدہ.
فری آف کاسٹ ہے. مزار میں خریدنے جائیں گے تو آپ کو مل جائے گی اچھے خاصے پیسوں کے ساتھ وٹامن ڈی.
سائڈ افیکٹ نہیں ہے.
سائڈ افیکٹ بھی کوئی نہیں ہے. ہاں یہ ہے کہ اس کا ایک سائڈ افیکٹ ہوتا ہے کہ
اسکن خراب
ہونے کے چانس
زیادہ اگر رہے گا وہ دھوپ کے اندر تو ہوگی نا
بہت زیادہ.
آپ نے 15 منٹ کہا, اور اگر وہ ایسے اوقات میں امیر علیہ نے اس کا طریقہ کار بیان فرمایا ہے. بچوں کے اندر بھی بعض اوقات جو بچے چلتے نہیں, جو بچے گرو نہیں کر رہے چلنے کے حوالے سے, تو ان کو بھی یہ دیکھا گیا ہے. امیر علیہ سنت نے بھی جو ہے وہ اپنے گھریلو علاج کے اندر جو کتاب ہے اس میں لکھا ہے کہ بچوں کو دھوپ دلائی گئی تو وہ بچے ماشاء اللہ گرو کر گئے وہ چلنے کے حوالے سے, اور جو ہے وہ ان کا وہ مرض دور ہوا. تو یہ اللہ کی بڑی نعمت ہے. دوسرا جو انہوں نے سوال کیا ابھی, آدھے سر کا درد, کیا مائگرین, کیا کہتا ہے
مائگرین؟ مائگرین کہتے ہیں اردو میں درد شقیقہ.
ہاں آدھے سر کے لیے بھی انشاءاللہ رحمان, اور پورے سر کے درد کے لیے. خلیل بھائی بہت سارا آج تو سجایا بھائی انہوں نے, اور بہت کئی ایک نئی چیزیں بھی لے کر آئے ہیں, تو انشاءاللہ اس سے ہم آگاہی حاصل کریں گے. اس سے پہلے کہ آپ درد سر کے بارے میں ہم خلیل بھائی سے پوچھیں گے, ڈاکٹر صاحب آپ کیا بتاتے ہیں کہ یہ مائگرین یہ کیا مرض ہوتا ہے, کس وجہ سے ہوتا ہے, اور اس کی احتیاطی تدابیر کیا ہے؟
اس میں بیسیکلی یہ ہوتا ہے آدھے سر میں درد ہوتا ہے, اور بہت ہی شدت کے ساتھ ہوتا ہے, شدید درد ہوتا ہے اس میں. اور عمومی طور پہ جو ہے نا یہ آپ کی جو بھویں وغیرہ ہوتی ہیں اور یہ جو پیشانی وغیرہ ہوتی ہے اس کو ذرا انوالو کرتا ہے, یہ بہت زیادہ شدت کے ساتھ انوالو کرتا ہے. اور اس کے بعد جب اس کے اثرات جو ہے نا پھر باڈی, پوری باڈی پہ نمایاں ہو جاتے ہیں. درد یہاں ہو رہا ہے لیکن آپ کی پوری باڈی اس کا ریئیکٹ کر رہی ہوتی ہے, مطلب اتنی شدت کے ساتھ یہ درد ہوتا ہے.
میں اس سے دو چار ہوا, بہت سال ہو گئے, تقریباً 20 سال سے بھی زائد ہو گئے. تو جب ہم سجدے میں جاتے تھے نا تو ایسا لگتا تھا کہ سجدے میں جو ہے وہ پورا درد جو ہے ادھر آگے جمع ہو گیا ہے, اور بہت آدھے سر کا درد جو تھا یہ پورے, واقعی ڈاکٹر نے صحیح کہا کہ پورے جسم کو متاثر کرتا ہے. ویسے درد تو کہیں بھی ہو جسم کے اندر, پوری باڈی پہ افیکٹ تو ہوتا ہی ہے اس کا, مگر اس میں خاص طور پر پورے سر کے درد اور آدھے سر کے درد میں نے یہ فرق پایا کہ زیادہ افیکٹ جو ہے آدھے سر کے درد سے ہوتا ہے. کہ یار یہ کیا صورت شروع ہو گئی آدھے سر کے درد کے, بھی جب سجدہ کر رہے ہیں تو اس میں بہت زیادہ محسوس ہو رہا ہے, مطلب یا ایک طرف جھکا ہو, صرف سجدے کی کیفیت میں نہیں ہے, کہیں بھی ہم جب جھکیں گے نا تو گویا ایسا لگے گا کہ آدھا سر میں کوئی چیز ہماری جھک رہی ہے اور ایک طرف جمع ہو گئی ہے. اب وہ جھکنے کی صورت میں بھی ہو سکتی ہے, سجدے کی صورت میں بھی ہو سکتی ہے. تو اب جو ہے جو بات آپ نے بیان فرمایا اس میں کیا احتیاطی تدابیر؟ اور
ڈاکٹر صاحب اس میں ہوتا ہے سر میں جو مائگرین کا جو درد ہوتا ہے نا بالکل, اس کے کوئی فیکٹرز ہوتے ہیں, جیسے مریض کو جب زیادہ غصہ آ رہا ہوتا ہے یا زیادہ ڈپریشن میں ہوتا ہے اس سے یہ بڑھتا ہے, اور اگر مریض جیسے بہت اونچی آواز کو سن لیتا ہے اس سے یہ درد بڑھتا ہے, باہر آؤٹ ڈور ٹریولنگ جیسے باہر سفر کر رہا ہوتا ہے اس میں یہ درد بڑھ جاتا ہے, کچھ کھانے ایسے ہیں جیسے کیفین انڈیوس ہوتا ہے, جیسے چائے کا کبھی کبھی چائے پینے سے یہ انڈیوس ہو جاتا ہے, سٹرس کھٹی چیزیں کھانے سے بھی یہ درد ہو جاتا ہے. تو ایسے جو مریض ہوتے ہیں جو مائگرین کے پیشنٹ ہوتے ہیں ان کو ریکمینڈیڈ یہی ہوتا ہے کہ ان چیزوں سے ان لوگ کو پرہیز کرنا ہوتا ہے, زیادہ آواز یہ سن نہیں پاتے جس وقت درد ہو رہا ہوتا ہے,
بہت زیادہ شور و غل کی آواز سے اس کے لیے نقصان دہ,
بالکل نقصان دہ, اس سے یہ بڑھ جاتا ہے, ایگریویٹ ہو جاتا ہے. اس کا سمپل اور آسان جو علاج ہے نا وہ یہ ہے کہ تاریک اور خاموش جگہ,
بالکل
اچھا تاریک سے مراد اندھیرے میں
تھوڑا سا
لائٹ ان کو سمجھ نہیں آتی,
لائٹ جو ہے وہ پرابلم کرے گی,
زیادہ لائٹ اس کی درد کو بڑھا دے گی.
تو تاریک اور خاموش جگہ ہوگی تو اس کو بہت جلدی آرام نہیں ملے گا, اس میں
شور و غل والی جگہ
بہت بڑھ جائے گا, اس میں تکلیف اس کی کافی زیادہ بڑھ جائے گی. دوسرا ساتھ ساتھ جو ہے نا ذہنی تناؤ اس کو کم کرنا پڑے گا, جب ذہنی تناؤ آپ کم کریں گے
جیسے سلمان بھائی نے فرمایا کہ ڈپریشن کی کیفیت ہوتی ہے، ٹینشن کی کیفیت ہوتی ہے، تو اس میں بھی اس کی جو سنسے اس کی
وہ
شدت جو ہے وہ کافی
بڑھ جاتا ہے۔ ڈاکٹر صاحب اس میں ایک چیز آپ مزید عرض کر دیں کہ اس میں نارمل پین کلر لے سکتے ہیں، جیسے عمومی طور پہ سر میں درد ہو رہا ہے تو یہ لیتے رہتے ہیں لیکن سر کا درد ختم نہیں ہو رہا ہوتا، اس کے لیے انہیں کرنا کیا چاہیے کہ کنسلٹنٹ سے رابطہ کر کے ڈائگنوسس کرا لیں؟
بالکل، اس کے لیے دیکھیں بات وہیں آتی ہے کہ اب آپ نے ایک گولی لے لی،
صحیح،
آرام مل گیا، درد تو ختم کر دیا نا، علاج نہیں ہوا
جی،
تو علاج کے لیے آپ کو ڈاکٹر سے
اس کی اس درد ختم کر دینا علاج نہیں،
علاج نہیں ہے،
اصل اس کی بنیاد کیا تھی، جڑ کیا تھی،
وہ
وجہ سے ہوا وہ
ایگزیکٹلی
ہر سر کا درد وہی نہیں ہوتا، جیسے مائیگرین ہے یہ ڈفرینٹ ہے، اس کی دوائیاں ڈفرینٹ ہے، اس کا ڈاکٹر دوسرا ہے، کنسلٹنٹ دوسرا ہے جی، نیورولوجسٹ ہوتا ہے وہ ایگزامن کرتا باقاعدہ، اس کو ہسٹری لیتا ہے، اس کے بعد ہی وہ ڈائگنوز کر کے اس کی دوائیاں ڈفرینٹ ہیں۔
نسلے کا بھی کچھ اثر ہوتا ہے اس میں؟
نسلے کا بھی ڈیفینیٹلی بہت اثر ہوتا ہے، آدھے سر کے درد وہ بڑھا دیتا ہے نا، اگر نزلہ آپ کا ہوگا فرض کریں آدھے کا سر کا درد بھی نہیں ہوا، نزلے کی کیفیت میں بھی آپ سجدے کی صورت میں جاتے ہیں تب بھی آپ کی کیفیت ایسی ہو جاتی ہے کہ پتہ نہیں ٹنوں وزن آپ کے سر کے اوپر آ گیا ہو، تو اس کیفیت میں جس میں آلریڈی درد موجود ہے جب اس صورت میں آئے گا تو ڈیفینیٹلی زیادہ بڑھ جائے گا۔
ہمارے پاس کال بھی ہے، اور خلیل بھائی ہمیں آج بتائیں، آپ ابھی آدھے سر کے درد کی بات ہو رہی ہے تو کیا آدھے سر کا درد یا پورے ہی سر کا درد ہو، درد تو پھر درد ہے، اس میں کیا آپ کے پاس اس میں کوئی ایسا نسخہ میں ارشاد فرمائیں؟ ایک تو میں یہ عرض کروں گا، جس طرح ہم ایک بات کو ریپیٹ کرتے ہیں، ہمارا باورچی خانہ ہمارا دوا خانہ، تو آپ نے آج کچھ چیزیں تو باورچی خانے کے باہر والی بھی رکھی ہوئی ہیں، بہرحال پہلے کچھ ایسے آسان نسخے ہمیں بتا دیں جس کی عمر عام طور پر جو درد سر درد ہو جاتا ہے تو اس کے لیے کیا استعمال کیا جائے، کوئی ایسی ٹوٹکا، کوئی ایسا نسخہ، کوئی ایسا گھریلو علاج ہمیں بتائیں۔
جی انشاءاللہ، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد، خود ایسا ہی ہے کہ کچھ آسان علاج بھی ہیں روحانی اور گھریلو، اور اس کے بعد جو ہے کہ کچھ طویل علاج بھی ہیں، تو انشاءاللہ عزوجل پہلے مختصر درد سر کے چار مختصر اور آسان روحانی علاج یہ عرض کرتا ہوں، یہ بہت ہی آسان ہے، یہ مختصر اور آسان روحانی علاج چار عرض کرتا ہوں۔ نمبر ایک، یا سلامو 11 بار پڑھ کر دم کیجئے، 3 یا 7 یا 11 بار اسی طرح پڑھ کر دم کیجئے، انشاء اللہ تعالی 11 بار کی تعداد پوری ہونے سے قبل ہی آدھے سر کا درد کافور یعنی دور ہو جائے گا،
سبحان اللہ،
یہ عمل پورے سر کے درد کے لیے بھی انشاءاللہ عزوجل مفید ہے۔ نمبر دو، بسم اللہ الرحمن الرحیم پڑھ کر سر پر دم کیجئے، انشاءاللہ عزوجل درد جاتا رہے گا، یہی کاغذ پر لکھ کر تعویذ بنا کر سر میں باندھ لینے سے بھی انشاءاللہ عزوجل فائدہ ہو جائے گا، یہ بھی بہت ہی آسان اور مختصر کا علاج ہے، مگر جبکہ بسم اللہ الرحمن الرحیم لکھی جائے تو اس کے اندر جو میم اور لفظ اللہ عز و جل کے اندر جو ہا ہے، اور اسی طرح رحمان اور رحیم میں میم ہے تو اس کا منہ کھلا ہونا چاہیے۔ دو علاج اور ہیں وہ بھی بہت ہی آسان ہیں، لا الہ الا اللہ 65 مرتبہ 65 بار بعد نماز عصر پڑھ کر سر پر دم کرنے سے آدھے اور پورے سر کا درد اللہ پاک کے کرم سے ختم ہو جائے گا۔ یہ تینوں علاج جو میں نے عرض کیے، یہ امیر اہل سنت دامت برکاتہم العالیہ کے رسالہ بیمار عابد کا صفحہ نمبر 38 پر موجود ہے۔
اس کتاب کو تو ناظرین اپنے گھر میں بسائیں اور ضرور پڑھیں، اتنے کارآمد آپ نے روحانی علاج اس میں عطا فرمائے ہیں، بہت ہی پیارا رسالہ ہے، ضرور خرید فرمائیں اور پڑھیں بھی، ہماری ویب سائٹ پر بھی موجود ہے daawatislami.net میں جو ہے وہ ہماری سروس ہے، بک سروس، اس میں بہت ساری کتابیں ہیں، کتابوں کا خزانہ ہے، ڈاؤن لوڈ کیجیے، اب تو موبائل آپ کے پاس ہے، موبائل کے ذریعے بھی آپ نیٹ سے کنیکٹ ہو کر daawatislami.net کی بک سروس سے آپ اس رسالے کو ڈاؤن لوڈ کر سکتے ہیں، اور اس میں بہت ہی زیادہ الحمدللہ کارآمد باتیں بیان کی گئی ہیں، اس کو آپ نے اس سے پہلے احادیث بھی کئی بیان کی ہیں امیر اہل سنت نے، ضرور اس کا مطالعہ کیجیے۔ روحانی علاج بتایا گیا، یا سلاموں کا بھی، بسم اللہ الرحمن الرحیم کا بھی، اور لا الہ الا اللہ کا بھی۔
آخری چوتھا علاج جو ہے اس میں وہ یہ ہے کہ یا مجیبو، جو کوئی پڑھ کر دم کرے انشاءاللہ عزوجل درد سر دور ہوگا، تو یہ بھی بہت ہی آسان ہے اور چند سیکنڈ کے اندر یہ علاج ہو انشاءاللہ عزوجل ہو جائے گا۔
مزید طبی علاج کے حوالے سے آپ کچھ؟
جی جی، آدھے اور پورے سر کے درد کے 5 آسان گھریلو علاج. شیخ طریقت امیر السنت دامت برکاتہم علیہ تحریر فرماتے ہیں کہ سر درد سے منٹوں میں نجات. اس کا طریقہ کار یہ ہے کہ 1 چمچ چینی اور 2 عدد بڑی الائچیوں کے دانے نکال کر منہ میں رکھ لیجیے اور انہیں چیگم کی طرح چباتے اور چوس چوس کر پیتے رہیں. انشاءاللہ عزوجل تقریباً 5 منٹ میں شدید درد سر سے نجات مل جائے گی. چند دن کے استعمال سے انشاءاللہ عزوجل درد سر کا مرض جاتا رہے گا.
بہت آسان نسخہ ہے, مگر اب شوگر والے کیا کریں گے؟ شوگر والوں کے لیے بتا دیں کہ ان کو سر میں درد ہوا تو وہ تو چینی کے ساتھ نہیں استعمال کر سکتے.
چینی کی مقدار میں خاصے کم ہے
جی, 1 چمچ چینی ہے, مگر اس کے ساتھ شیخ طریقت امیر السنت فرماتے ہیں کہ شوگر کے مریض چینی کے بجائے 12 عدد ہرے پودینے کے پتے الائچیوں کے ساتھ استعمال کریں تو شوگر والوں کا بھی کام چل جائے گا.
یہ الائچی کے دانے جو آپ نے بتایا نا, یہ بڑے کارآمد ہیں. یہ بڑی الائچی بھی آ گئی ہے عموماً بریانیوں میں اور کھانے میں ڈلتی ہے. یہ ہمیں اس سے واسطہ نہیں پڑتا, جو باورچی خانے میں ہوتے ہیں ان کا واسطہ پڑتا ہے, مگر اب جو ہے وہ اس کا جو طبی علاج امیر علیہ سنت نے عطا فرمایا ہے اپنی رسالے کے اندر.
خاص بات یہ بھی ہے کہ ایک جگہ شیخ طریقت امیر علیہ سنت نے ارشاد فرمایا کہ جو شوگر کا مریض ہو تو وہ اس کے 5 دانے صبح اور 5 دانے شام کو کھائے تو ان شاء اللہ عز و جل اسے شفا ہوگی.
تو مدنی چلنے کے ناظرین اس کو ضرور استعمال کریں, ہمارے باورچی خانے کی اور ہمارے کھانوں کی زینت بھی ہے, خوشبو پیدا کرتی ہے کھانوں کے اندر, اس کے اپنے فوائد بھی ہیں. مزید
4 علاج, اور یہ جو میں نے علاج عرض کیا یہ شیخ طریقت امیر السنت کا رسالہ ہے مینڈک سوار بچھو جی. اس کے صفحہ نمبر 27 پر یہ علاج موجود ہے, وہاں بھی دیکھا جا سکتا ہے. نمبر 2, گرم دودھ میں دیسی گھی ملا کر پینے سے بھی فائدہ ہوتا ہے درد سر میں. نمبر 3, ناریل کا پانی پینے سے آدھا سی سی, یعنی شقیقہ بھی کہتے ہیں اس کو, آدھے سر کا درد بھی کہتے ہیں, اور آدھا سی سی, یہ الفاظ شیخ طریقت امیر السنت نے تحریر فرمایا.
سی سی بھی کہتے ہیں اس کو, درد شقیقہ بھی کہتے ہیں. ناریل کا پانی تو جو ہے وہ ویسے بھی فائدے ہیں اس کے, اور آج کل مل بھی جاتا ہے یہ, تو اس کو اگر پی لیا جائے گا انشاءاللہ اس کا بھی فائدہ ہوگا. اور دیگر فوائد بھی امیر علیہ السنت نے اس کے بیان فرمائے مدنی چینل پر.
ناریل کا پانی پینے سے آدھا سی سی یعنی آدھے سر کا درد اور پورے سر کے درد میں کمی آتی ہے. نمبر 4, 1 کپ پانی میں 1 چمچ ہلدی ڈال کر جوش دے کر پینے یا بھاپ لینے سے انشاءاللہ عزوجل سر کا درد دور ہو جائے گا.
ماشاءاللہ ڈاکٹر صاحب, آپ نے بھاپ کا انہوں نے کہا, بھاپ کے بڑے فوائد ہیں. کوئی لونگ سے بھاپ لے رہا ہے, یہاں ہلدی کا بھاپ کا کہا, اور بعض اوقات جو ہے وہ بھاپ میں اسٹیم جس کو کہتے ہیں, تو ویسے کیا اسٹیم کے فوائد اور کس طرح لینی چاہیے؟
نزلے میں یقیناً بھاپ لی جا سکتی ہے, اور اگر نزلے کی وجہ سے سر میں درد ہو رہا ہے تو بھاپ وہ آپ کو فائدہ دے گی, لیکن اگر سر کے درد کی وجہ کچھ اور ہے تو وہ اسٹیم آپ کو فائدہ نہیں,
وہ تو اس کا
وہ فائدہ نہیں دے گی.
مطلب نزلہ اگر ہے اس کو تو اسٹیم لینے سے اس کو فائدہ پہنچے گا. ناک بند ہے اس کی,
فائدہ ہوگا.
کیسے پتا چلے گا ناک بند ہے؟ عموماً تو جب ڈاکٹر کے پاس جاتے ہوں کہتے ہیں آپ کی ناک بند ہے, ویسے تو اس کو محسوس ہی نہیں ہو رہا, وہ تو کہہ رہا میں نارمل ہوں, سر میں درد بھی ہو رہا ہے وہ, مگر یہ نہیں معلوم کہ اس کی ناک بند ہے, کیسے پتہ چلتا
ہے؟ ایک تو پیشنٹ کو ویسے معلوم ہو جاتا ہے کیونکہ ناک بند ہوتی ہے نا, ایک تو اس کی جو بولنا ہے نا اس کی آواز ہی چینج ہو جاتی ہے, بالکل بھاری ہو جاتی ہے آواز. پھر بعض مریض ہوتے ہیں جیسے آپ نے فرمایا کہ نہیں پتہ چلتا, تو اس میں بہت آسان سا طریقہ ہوتا ہے کہ روئی ہر گھر میں موجود ہوتی ہے, جیسے یہ ہمارے پاس کاٹن ہے, اس کا چھوٹا سا آپ نے یہ بنا لینا ہے,
ٹھیک ہے,
یہ بنا لیا, اور اس کو اپنے نوسٹرلز یعنی نتنے کے پاس لے جا کے اس کو اندر کی طرف لینا ہے,
ٹھیک ہے,
یہ اندر لیں گے آپ تو اس کی موومنٹ
تو یہ بتائے گا کہ کھلی ہوئی, اس کے بعد سائیڈ کھلی ہوئی یا نہیں کھلی,
ناک کا فین کام کر رہا ہے نہیں کر رہا ہے, یہ رکا ہوا ہے.
جب آپ اس کو دیکھیں گے تو آپ کی موومنٹ سے پتہ چل جائے گی, ایک طرف کم ہوگی ایک طرف زیادہ, موومنٹ دونوں طرف ہوں گی,
ٹھیک ہے,
لیکن ایک طرف کم ہوگی ایک طرف زیادہ ہوگی. جن کی کم ناک بند ہوگی نا تو اس سے فوری طور پہ اس ٹیسٹ سے آپ کو پتا چل جائے گا کہ ناک بند ہے کہ نہیں ہے. باقی جو اگر جن کی بہت زیادہ شدید نزلہ وغیرہ ہوتا ہے, زکام وغیرہ ہوتا ہے, تو ویسے ہی ان کو آئیڈیا ہو جاتا ہے کہ ان کی ناک بند.
صاحب یہ آج ہی گھر پہ ٹیسٹ کر کے سٹیم لے لیں؟
بالکل آپ لے سکتے ہیں, اگر آپ کو کوئی خدا نخواستہ آزمائش ہے تو,
صحیح
نہیں ہے تو
اگر یہ
ویسے بھی اسٹیم لینے میں کوئی, ہاں کیا
ये इसी तरह बच्चों का भी टेस्ट कर लें, फिर बच्चों को स्टीम दे दें जिनको अगर नजली की प्रॉब्लम हो रही हो।
हाँ बिल्कुल बिल्कुल आप कर सकते हैं, कोई मसला नहीं है, लेकिन
एहतियात किस तरह लेनी है स्टीम बच्चों को कैसे लगानी है?
बच्चों हाँ बच्चों में एक उमूमी तौर पर ये देखा गया है बहुत बद एहतियाती से काम लेते हैं कि वो एक बड़े पतीले के अंदर जो है पानी गर्म कर लेते हैं, बच्चे का मुंह उस पतीले पे ले जाते हैं जो बहुत ज्यादा खतरनाक होता है। या फिर ये होता है कि बच्चे को ऐसे गोद में बिठा लेते हैं और पतीला ऐसे सामने रख लेते हैं, बच्चा जाग भी रहा है और वो हाथ पैर भी हिला रहा है बुरी तरीके से, खुदा न खास्ता हाथ वाथ गर्म पानी पे लग जाए तो वो अलग नुकसान हो सकता है। इसका बहुत सिंपल सा तरीका मैं उमूमन मरीजों को कहता हूं कि बच्चा जब सो रहा हो उसको उसकी बच्चों की वालदा जो है वो गोद में लेके लिटा दे, जैसे वो बिस्तर पे गोद में सुलाती है इस तरह सुला दे, और बड़ा भाई या बच्चों के वालिद जो हैं वो एक चादर के साथ उसको कवर कर दे। अब मिसाल के तौर पे ये हमारे पास वो है
पतीला
है जिसमें हमने पानी गर्म करके रखा हुआ है और बच्चे को गोद में ले लिया आपने, बच्चे को सो रहा है आराम से, उसको छेड़ने की जरूरत नहीं, सुला दे, सो गया, उसके बाद ये चादर से पूरा ऐसे पतीले के साथ कवर कर ले, अंदर टेंट नमूने का बन जाएगा बंद, वो स्टीम उसके अंदर भरती रहेगी तो बच्चे को भी स्टीम लगेगी, बच्चे की वालदा को भी स्टीम लगेगी। जब बच्चे की वालदा ये महसूस करे कि अंदर का जो दर्जा हरारत है वो ज्यादा हो गया, लाजिमत है स्किन पे महसूस होना शुरू हो जाएगा, तो बहुत सिंपल सा है, हल्का सा हाथ अगर चादर को ऐसे करेंगे तो वो सारी स्टीम बाहर एकदम निकल जाएगी और टेम्परेचर फिर नॉर्मल डाउन हो जाएगा। 5-7 मिनट ये स्टीम बच्चे को दी जा सकती है। ये भी नहीं तो आजकल स्टीमर बच्चों के मार्केट में अवेलेबल हैं और बहुत सस्ते अवेलेबल हैं, बहुत महंगे नहीं है, 400-500 रुपए में मिल जाते हैं, तो वो बच्चों को यूज कराए जा सकते हैं।
बच्चे फायदे मिलते हैं उसे?
बिल्कुल मिलते हैं, बिल्कुल मिलते हैं, वो बच्चे को मूवमेंट करवाते हैं इसी तरीके से, आजकल तो इस तरह करा रहे हैं, मैंने तो पुराना तरीका बताया आपको, लेकिन आजकल यही होता है कि वो स्टीमर वगैरह ले लेते हैं, वो उस तरीके से बच्चों को।
उसमें कोई मेडिसिन भी यूज करेंगे या खाली पानी से लेंगे?
सादा पानी काफी होता है कि सादा पानी की ही आप स्टीम ले लें तो वो बहुत है, इसके लिए कोई एक्स्ट्रा कोई चीज उसके अंदर अनटिल अनलेस कोई डॉक्टर ईएनटी स्पेशलिस्ट एडवाइज करता है किसी ऐसी चीज के लिए कि आपने वो दवा उसमें डाल के यूज करनी है तो एक अलग बात है, लेकिन सादा पानी की स्टीम मोर देन एनफ काफी होती है।
तो कई कॉल्स डॉक्टर साहब हमारे पास जमा हो गई हैं और खलील भाई काफी चीजें लेकर भी आए हैं, इंशाल्लाह हम
आसान जो घरेलू इलाज था वो रह गया था
पांचवा करवा दें।
तो शेख तरीकत अमीर अल सुन्नत दामत बरकातहु मुआलिया ने मजीद ये घरेलू इलाज अता फरमाया कि रोजाना रात को 7 दाने बादाम और 21 दाने किशमिश यानी सूखे हुए अंगूर छोटे या बड़े कोई से भी हो पानी में भिगो दीजिए और ये दोनों चीजें सुबह दूध के साथ खा लीजिए, बिलखुसूस बादाम अच्छी तरह चबा कर या पीस कर खाइए, इंशाअल्लाह अज़्ज़वजल दर्द सर दूर हो जाएगा। कुव्वत हाफिजा के लिए भी ये नुस्खा मुफीद है और ये जो इलाज हमने चार सुने आखिर वाले, तो ये किताब घरेलू इलाज के सफा नंबर 49, 50 और 51 पर मौजूद है।
ये आसान इलाज जो है वो सर दर्द के थे और इंशाअल्लाह अगर आमतौर पर नॉर्मल जो सर दर्द हो जाता है थकावट के हवाले से या दीगर मामलात में नींद की कमी के हवाले से नजले के हवाले से भी तमाम में इंशाअल्लाह
ये है कि मुख्तसर से इलाज आसान के अगर कोई खास वजह नहीं है।
कॉल लेते हैं।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
डॉक्टर साहब मुझे ये बताइएगा अगर नाक नजले की वजह से नाक बंद हो जाए तो इसकी वजह से भी क्या सर में दर्द हो सकता है, इसकी कोई वजूहत है तो बताइएगा।
मजीद भी सुना देंगे।
अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मैं मोहम्मद वसीम अत्तारी बात कर रहा हूँ बाबुल मदीना से। सर में दर्द जो होता है वो नींद की वजह से होता है, इसकी वजह फरमा दें
इंशाल्लाह
जरूर बताएंगे आपको। जी मजीद।
अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातहू।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू।
मेरा नाम मोहम्मद तलहा अत्तारी और मैं बाबुल मदीना कराची से बात कर रहा हूँ। डॉक्टर साहब मेरा सवाल ये है, आधे सर का दर्द जो है इसका कहा जाता है कि इसका सूरज से ताल्लुक है कि जब सूरज तुलू होता है तो सर का दर्द बढ़ जाता है और 12 से 1 बजे के दरमियान दर्द शदीद होता है और जब सूरज गुरूब होने के लिए आता है यानी कि 2 से 3 बजे के बाद तो दर्द कम हो जाता है, तो क्या वाकई ऐसा है या ये जस्ट बात कही गई?
ये मजे भी सुना दीजिए।
بابل مدینہ کراچی سے محمود ہارون اتاری عرض کر رہا ہوں. میرا سوال یہ ہے کہ ڈاکٹر صاحب اور حکیم صاحب سے کہ کیا آدھی دھوپ اور آدھی چھاؤں میں بیٹھنے سے آدھے سر کا درد ہو سکتا ہے؟
جی رو صاحب، نیند کی کمی کی وجہ سے، نزلے کی وجہ سے.
پہلے جو دو سوال ہے ان کے تو آلریڈی ہم جواب دے چکے
ہیں.
اس میں یہ ہے کہ نیند کی کمی کی وجہ سے بھی سر میں درد ہو سکتا ہے، اور دوسرا سوال جو نزلے کی وجہ سے سر میں درد ہو سکتا ہے. دونوں چیزوں کے جواب اور کیا وجوہات ہیں وہ بھی ہم نے بتا دی. تیسرا سوال بڑا انٹرسٹنگ تھا، میں چاہوں گا سلمان بھائی اگر آپ اس کا جواب دیں.
یہ بھی ڈاکٹر صاحب، یہ جو مائگرین
فیلڈ ہے نا، اس لیے میں نے آپ سے
مائگرین کا جو ابھی ہم لوگوں نے ڈسکس کیا تھا نا، یہ مائگرین کا جب بھی درد ہوتا ہے یہ اس کا دورانیہ 1 گھنٹے سے لے کے 72 گھنٹے تک ہوتا ہے. اور اس میں جیسے کچھ ہم نے فیکٹرز بتائے تھے، جیسے کوئی ڈپریشن ہے، اسٹریس ہے، کچھ کھانے پینے کی چیزیں، کچھ ہر ایک میں ڈفرینٹ ڈفرینٹ فیکٹرز ہوتے ہیں. کچھ کو جیسے دھوپ لگتے ہی ان کو مائگرین ایگریویٹ ہو جاتا ہے یا مائگرین اسٹارٹ ہو جاتا ہے. تو جیسے جیسے دوپہر کی دھوپ بڑھ رہی ہوتی ہے ان کو انٹینسٹی پین ان کی بڑھ رہی ہوتی ہے، تو جیسے دھوپ ختم ہوتی ہے ان کا پین بھی سبسائڈ کر جاتا ہے. تو ایسے پیشنٹ کو ریکمینڈیڈ ہوتا ہے کہ یہ سن گلاسز، جب باہر نکلیں سن گلاسز کا استعمال کریں، اور زیادہ تر جن دنوں ان کو پین ہو رہی ہو ان دنوں یہ کوشش کریں دھوپ میں نہ نکلیں.
مطلب جیسے ہم نے عرض کیا تھا کہ اس سے بچاؤ کا طریقہ
احتیاط ہے،
کم روشنی، ہلکی روشنی،
بالکل
اور خاموشی.
صحیح.
تو یہ اسی کا ایک تسلسل ہے، کیونکہ دھوپ ایک دم تیز ہو جاتی ہے، شارپ تیز ہو جاتی ہے،
کام کریں گے اس میں
سن گلاس کام کریں گے اس کو. چوتھا جو کوشچن تھا میرے خیال میں، آدھی دھوپ میں اور آدھے اس میں بیٹھنے سے، اس میں ہمارے علم میں کوئی ایسی چیز نہیں ہے کہ میڈیکلی کوئی ایسی چیز ہوتی ہوگی.
تو نہیں ہے، یہ
نہیں ہے ایسی کوئی چیز.
پوری دھوپ میں آ جائیں یا پورے سائے میں آ جائیں، آپ ایسی صورت جگہ نہ بیٹھیں کہ کچھ دھوپ اور کچھ سائے والی جگہ ہو. تو اس سے ظاہر ہے کہ حضور علیہ الصلوۃ والسلام کے طریقے کار سے ہمیں یہ پتہ چلتا ہے کہ اس طرح ہمیں نہیں بیٹھنا چاہیے، تو اس سے بچنا چاہیے. اور ظاہر ہے کہ اس میں کوئی نہ کوئی حکمت ضرور پوشیدہ ہوگی، اس کا ضرور جو ہے اس کے فائدہ ہوگا کہ ہم جب اس سے بچیں گے تو. اور جو پہلی بات جو کال میں لی گئی وہ بات، چونکہ میں نے کہا کہ میں درد شقیقہ اور کیا آپ نے بتایا تھا، آدھی سی سی ٹھیک ہے، وہ 1000 cc تو سنی تھی ہم نے، مگر وہ آدھی سی سی جو ہے اس کا بھی ذکر آ گیا. بہرحال تو اب یہ ہے کہ وہ اس کا میرے ساتھ تعلق رہا ہے. تو یہ واقع تھا کہ جب دن چڑھتا تھا نا
جی،
تو اس وقت
شدت بڑھ جاتی تھی،
تو والدہ جو ہے وہ ایک تعویذ باندھ دیا کرتی تھی ہمیں، تو الحمدللہ اس سے کافی فرق پڑتا تھا. اور وہ تعویذ یوں سمجھ لیں کہ ہمارے خاندان میں چلتا تھا، وہ جیسے میں نے باندھا تو آپ بتایا تھا کہ اس سے پہلے فلاں جو ہے اس کو باندھا کرتے تھے.
صحیح.
تو فلاں آپ باندھیں گے جناب. تو واقعی ابھی ماشاءاللہ روحانی علاج اور تعویذات سے تو فائدہ تو ہوتا ہی الحمدللہ. ایک علاج اور ہمارے گھر میں بھی ہوتا تھا، اور میں نے کسی کتاب میں بھی اس کو پڑھا تھا، شاید خلیل بھائی کو یاد ہو، کہ جلیبی جو ہے اس کو نہارو کھلاتے ہیں.
جلیبی؟
جی جلیبی کو. بعض جگہ اس کا شیرہ بھی لکھا گیا ہے، بڑا ہی مطلب ٹیسٹی جو ہے وہ یہ دوائی ہے کہ نہار جب سورج نکل رہا ہو اس وقت جو ہے وہ جلیبی کو کھلایا جائے. آپ کسی پیشنٹ پر اس کو امپلیمنٹ کر دیں
جی. اس کی لوجک لکھی ہوئی ہے.
کیا بتا رہے ہیں آپ؟ شیخ طریقت امیر علیہ السنت دامت برکاتہ ارشاد فرمایا اس حوالے سے، گھریلو علاج جو کتاب ہے اس کے صفحہ نمبر 51 پہ، کہ دیسی گھی میں تلی ہوئی گرما گرم تازہ جلیبیاں طلوع آفتاب سے قبل کھانے سے انشاء اللہ عز و جل درد سر میں آرام آ جائے گا. مگر اس میں یہ ہے کہ طلوع آفتاب سے قبل،
اچھا اچھا فجر کے وقت میں کھانا ہے، وہ میں سورج نکلتے وقت میں نے کہا اس کو واپس لیتا ہوں.
اس میں فائدہ ہے، یہ جو مائگرین کا درد ہے وہ اس کی ہونے کی ایک وجہ یہ بھی ہوتی ہے، ہائپوگلائسیمیا، شوگر کی کمی یا بھوک کی کھانے پینے میں کمی، عموماً یہ ہائپوگلائسیمیا سے بھی ٹریگر ہوتا ہے گا. تو اب جیسے اگر آپ جلیبی کھلا رہے ہیں تو اس کو شوگر لیول ان کا بیلنسڈ ہوگا،
ٹھیک ہے،
تو ان کا درد بھی بیلنس ہو جائے گا.
صحیح.
لیکن اب ضروری نہیں ہے ہر ایک میں یہ کام کرے، اور ضروری نہیں ہر ایک کو فائدہ دے.
سارے گھریلو علاج ہے، اب تو ہم نے شروع میں بیان کیا کہ اگر جو اس طرح کے ہمارے ٹوٹکے ہوتے ہیں وہ
لوجیکل ہیں اور یہ ہے،
مگر اس سے فائدہ ہوا ہے،
اس میں لکھا ہوا ہے، میرے پاس کتاب میں ہے لکھا ہوا ہے.
یہ بھی میچ کر رہی ہے نا،
جو بھی گھریلو علاج ہو وہ اپنے طبیب کے مشورے ہی سے استعمال کیا جائے. حتیٰ کہ امیر علیہ سنت دامت برکاتہم علیہ ارشاد فرماتے ہیں کہ جو حدیث پاک میں بھی بیان کیا گیا ہو تو وہ بھی اپنے طبیب کے مشورے سے ہی استعمال کیا.
غیر طبیب تو ویسے بھی نسخہ ظاہر ہے کسی کو تجویز بھی نہیں کرے گا. لکھا بھی ہے امیر علیہ سنت نے کہ غیر طبیب کا علاج میں ہاتھ ڈالنا حرام لکھا ہے آپ نے. تو جو ڈاکٹر نہیں ہے, جو حکیم نہیں ہے, وہ اپنے طور پر نسخہ جات بیان کرتے ہیں اور کسی مریض کی جان کو خطرے میں ڈالتے ہیں, تو یہ بھی درست نہیں ہے. مستند ہی بات بیان کرنی چاہیے, اور جو سننے والے ہیں وہ اپنے حکیم سے, اپنے طبیب سے اس کو ضرور رجوع کر کے ان کو استعمال کر سکتے ہیں. مزید کال سنا دیں. جی
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام حسن رضا اتاری, میں ادب شریف سے بات کر رہا ہوں. میرا سوال یہ ہے, میرے کان اور دانت میں درد ہو رہا ہے, اس کا جواب ارشاد فرما دیجیے.
ماشاء اللہ, اس درد کے عالم میں انہوں نے کال بھی ریکارڈ کرائی ہے. ٹھیک ہے, کیا کرنا چاہیے؟
اس میں تکلیف ہو رہی ہے تو اس میں دو تین چیزیں ہیں, پھر وہ میں وہ دیکھنا پڑے گا کہ ان کو نزلہ تو نہیں ہے. کیونکہ ریلیٹڈ کرتا ہے بچوں میں عمومی طور پہ کان اور دانت میں یقیناً درد ہوتا ہے جب ان کو زکام ہوتا ہے تو. اور اگر پھر دوسرا یہ دیکھنا ہوگا کہ یہ کوئی دانت میں کیڑا تو نہیں لگا ہوا ان کے.
اچھا, یہ
اشیاء وغیرہ ایسی تو نہیں استعمال کرتے, میٹھی اشیاء وغیرہ استعمال تو نہیں کرتے. عمر ان کی ماشاءاللہ آواز سے لگ رہا ہے پانچ چھ سال تو غالباً ہوگی. تو اگر دانتوں کی صفائی وغیرہ یہ پراپر کریں اور دو دفعہ کم از کم دن میں دانت اچھی طرح صاف کر لیا کریں تو دانتوں کی تکلیف کافی حد تک ان کو نہیں ہوگی. اور ان کا کان کا جو مسئلہ ہو رہا ہے, کان کے لیے یہ ہے کہ بہتر ہے کہ ڈاکٹر کو چیک اپ کروا کے کوئی بھی پین کلر یوز کیا جا سکتا ہے. امید ہے, مجھے ایسا لگتا ہے کہ شاید عمومی طور پہ بچوں میں ایسے ہی ہوتا ہے کہ نزلے کی وجہ سے یہ پرابلم ہوتی ہے کان میں.
ڈاکٹر صاحب, ان کو اپنی کھانے پینے کی چیزوں کو دیکھنا پڑے گا کہ کھٹی چیزوں کا استعمال, باہر کی چیزوں کا استعمال تو نہیں ہو رہا کہیں, جوسز کا بالخصوص.
بالکل, وہ بات وہی دانت خراب بچوں کے ہوتے اسی وجہ سے ہے نا, کہ وہ باہر کی ایکسٹرا چیزیں یوز کرتے ہیں. ہم لوگ والدین بھی جو ہے محبت میں دلا دیتے ہیں, یہ ٹافیاں دلا دی, فلانی چیز دلا دی, اور پھر خیال بھی نہیں کرتے, صرف بول دیتے ہیں جائے دانت صاف کر کے آئے. چھوٹے بچے کے ساتھ خود جانا پڑے گا آپ کو.
اچھا, مشہور
وہ بچہ جائے گا, ہو سکتا ہے آپ کے پریشر کی وجہ سے وہ برش کو گیلا کر کے واپس آ جائے, منہ پہ پانی مار کے آ جائے, آپ کو کیا پتا چلے گا. آپ کو جا کے ٹریننگ دینی پڑے گی اس کو.
صحیح ہے,
ایک دو دفعہ تین دفعہ جانا پڑے گا, بچے کو بتانا پڑے گا کس طرح آپ نے برش کرنا ہے, کس طرح کرنا ہے, دانت کو کس طرح صاف کرنا ہے, کتنی دیر تک کرنا ہے. جب آپ یہ ٹریننگ کر لیں گے پھر آپ بیٹھ جائیں گے, ورنہ عمومی طور پہ یہی دیکھا گیا بچے کو بولتے ہیں جائیں بیٹا آپ دانت صاف کر کے آ جائیں.
صحیح,
عام پریکٹس یہ دیکھی گئی ہے اور اس کا ریزلٹ پھر یہی ہوتا ہے کہ ہر بچے کے دانت بھی خراب ہو رہے ہوتے ہیں.
صحیح. اچھا ڈاکٹر صاحب, یہ جن کے کان میں درد اور پیٹ میں درد کا بچوں کو کیسے پتہ لگے, والدین کو ایگزامینیشن ایسا کوئی بتا دیں کہ وہ کچھ ایگزامین کریں تو پتہ لگ جائے
کہ یہ پیٹ کا درد کی وجہ سے بچہ رو رہا ہے
یا کان میں درد کی وجہ سے رو رہا ہے.
دیکھیں, جہاں تک پیٹ کا درد اور کان کا درد کا سوال ہے, دونوں کے الگ الگ علامات ہوں گے. بچے کو اگر کان میں درد ہوگا تو جسے میں نے ابھی پہلے کہا کہ پہلے تو یہ دیکھیں اس کو نزلہ تو نہیں ہے.
صحیح, نزلے کا آپ نے جیسے وہ ٹیسٹ بتایا وہ ٹیسٹ کر لیں.
وہ نزلے کا ٹیسٹ نہیں ہے, وہ تو ناک بند ہونے کا.
ناک بند ہونے کا,
نزلہ بعض نزلہ نا بہنے والا ناک بہ رہی ہوتی ہے بچوں کی, وہ ناک بہ رہی ہوتی ہے. اب ایسی صورت میں تو ناک تو کھلی بھی ہوتی ہے ان کی. اب اس صورت کے اندر جو ہے موسٹ لائکلی چانسز ہوتے ہیں کہ کان میں درد ہو رہا ہے, لیکن شارٹ شارٹ نہیں ہوتا. دوسرا, جہاں تک پیٹ کے درد کا سوال ہے تو پیٹ کے درد کے حوالے سے دو تین چیزیں نوٹ کرنی پڑیں گی. اس کی جو باؤل ہیبٹ ہے, جو حجابت کے معاملات ہیں وہ دیکھنے پڑیں گے.
قبض وغیرہ,
قبض وغیرہ تو نہیں ہے, یا جو کیا کہتے ہیں حجابت وغیرہ کر رہے ہیں وہ کس قسم کی آ رہی ہے, بہت زیادہ لوز تو نہیں ہے, واٹری پانی والی تو نہیں ہے, موشن والی کیفیت تو نہیں ہے. یہ ساری چیزیں دیکھنے کے بعد ہی فیصلہ کیا جا سکتا ہے کہ آیا اس کے پیٹ میں درد ہے یا کان میں درد ہے. اس وقت تو ظاہری طور پہ تو وہ رونا دھونا کرے گا, اور تو بچہ کچھ بتا نہیں سکتا, روئے گا زیادہ سے زیادہ. ہاں, یہ ایک تھوڑا سا فرق آئے گا, تھوڑا سا غور کرے, چھوٹا بچہ جب کان میں درد ہوگا نا تو اس کو نیچرلی ہاتھ
کان کی طرف
جائے گا, اور پیٹ میں درد ہوگا نا تو اس کے ہاتھ پاؤں ایسے سکڑیں گے, اسے شرنک کرے گا,
پاؤں بھی
سکڑے گا. تو یہ ایک ضروری نہیں ہے سب بچے ایسا کریں, لیکن جنرلی یہ دیکھا جاتا ہے کہ وہ اس طرح کی علامت ملتی ہے. اگر ایسی چیز ہو تو ڈاکٹر سے رجوع کر لیجیے.
میرا سننا دامد برکات مالیہ نے بھی گھریلو علاج کتاب کے صفحہ نمبر 90 پر ارشاد فرمایا کہ بچوں کے پیٹ کے درد کی علامت یہ ہے کہ وہ بار بار ٹانگوں کو سکیڑتے اور چیختے ہیں, تو یہ بھی ایک اس کی علامت ہے. اسی طرح وہ جو ابھی کال کی گئی تھی کہ کان میں بھی درد ہے اور دانتوں میں بھی درد ہے, اس کے حوالے سے شیخ طریقت امیر سنت کا جو رسالہ ہے بیمار عابد, اس کے صفحہ نمبر 34 پر 34 پر یہ علاج موجود ہے. یا سمیعو, اللہ تعالیٰ کا یہ مبارک نام ہے, یا سمیعو 21 بار پڑھ کر اول آخر ایک ایک مرتبہ درود پاک دونوں کانوں میں پھونک مار دیجئے, انشاءاللہ عزوجل کان کا جو درد ہے وہ جاتا رہے گا. اسی طرح سے بہت ہی آسان علاج دانتوں کے حوالے سے, یہ بھی صفحہ نمبر 30 پر موجود ہے. یا اللہ, 7 بار کاغذ پر لکھ یا لکھوا کر تعویذ کی طرح لپیٹ کر, بہتر یہ ہے کہ پلاسٹک کوٹنگ کر لیا جائے, تو داڑھ کے نیچے دبانے سے انشاءاللہ عزوجل داڑھ کا درد دور ہو جائے گا. یا ایک علاج یہ ہے کہ سورہ یاسین کی آیت مبارکہ سلام قولا من رب الرحیم 3 بار پڑھ کر اپنی انگلی پر دم کر کے دانتوں پر ملنے سے انشاءاللہ درد جاتا رہے.
یہ درد کے لیے آپ نے
دو روحانی علاج,
ماشاءاللہ روحانی علاج تو بیان فرمایا آپ نے, جو نسخہ آپ نے درد کے حوالے سے آج جمع کیا ہے ماشاءاللہ,
نسخہ بتائیں گے.
جی,
پورے اور آدھے درد سر کا مکمل و اہم ترین گھریلو علاج, کہ جو مدنی چینل کے ناظرین یہ چاہتے ہیں کہ کسی کو درد سر ہے, خواہ وہ آدھے سر کا ہو یا پورے سر کا ہو یا پچھلی سائڈ میں بعض اوقات ہوتا ہے, تو یہ اس کا ایک مکمل باقاعدہ علاج ہے. اگر مسلسل اس کو استعمال کیا جائے اپنے طبیب کے مشورے سے تو انشاءاللہ عزوجل بہت ہی انشاءاللہ فائدہ مند ثابت ہوگا. اس میں تقریباً 9 چیزیں ہیں, تھوڑا طویل ہے لیکن یہ ہے کہ یہ باقاعدہ ایک مکمل الحمدللہ بہت ہی اہم علاج ہے. نمبر 1, فلفل سیاہ, یہ کالی مرچ کو کہا جاتا ہے, تو یہ اس کو آپ دیکھ بھی لیں, کالی مرچ,
فلفل اسود, فلفل سیاہ.
جی, اس کی جو مقدار اس میں لی جائے گی تقریباً 12 گرام,
ٹھیک ہے,
ایک تولہ بھی کہا جاتا ہے کم و بیش 12 گرام. دوسری اس میں جو چیز ہے سندل خالص, تو یہ سندل
مدنی چینل کے ناظرین سندل کا عطر تو لگایا تھا, آج سندل کو دیکھ بھی رہے ہیں, یہ سندل کی لکڑیاں ہیں اور ڈاکٹر صاحب یہ بہت ساری چیزوں میں استعمال ہوتی ہیں, سندل کا عطر بھی نکالا جاتا ہے, سندل کا آئل بھی استعمال کیا جاتا ہے, سندل کا برادہ بھی استعمال کیا جاتا ہے اور یہ بہت سارے امراض کے لیے فائدہ مند ہے. اس کا شربت بھی بنایا جاتا ہے, جی جی, سندل کا شربت بھی ہوتا ہے اور بہت زیادہ, جی جی,
اس میں سونگے کے تو خوشبو بھی ہوگی. سندل سفید کے نام سے جو ملتی ہے,
جی
وہ اس کی اچھی کوالٹی ہوتی ہے, سندل سفید.
اس کی تسبیح بھی, اس لکڑی کی تسبیح بھی بنائی جاتی ہے, تو بڑا فائدہ مند ہے یہ. اس کو ویسے بھی سونگیں گے نا تب بھی اس کا فوائد لکھے ہیں کتابوں کے
اندر,
سونگنے کے پھر اس کا جو شربت ہوتا ہے اس کے لیے بھی, دل کے لیے بھی, گھبراہٹ کے لیے بھی, چکر کے لیے بھی اس کا شربت بڑا فائدہ مند ہوتا ہے. ویسے گھر میں جو عموماً شربت استعمال ہوتے ہیں نا, تو اس کو بھی استعمال کر لیا جائے.
بابو اس کو پتا کیسے چلے گا کہ یہ اوریجنل ہے یا,
اب یہ کسی اچھے طبیب ہی سے رجوع کیا جائے گا, وہی بتائے گا.
شربت تو عطر تو بہت ہے مارکیٹ,
مگر یہ ایسی چیز نہیں ہے کہ بہت زیادہ مہنگی ہو مشک اور امبر کی طرح, تو جو ہے
پھر بھی تقریباً 8000 روپے کلو کم و بیش عام ملتی ہے, یہ ہم نے صرف 12 گرام لینے ہیں.
جی ہاں, مگر وہ جو مشک اور امبر جو ہے وہ تو اب لاکھوں میں ہے نا, وہ تو
جی. تو یہ اس کے دوسرا جز تھا سندل خالص, تو اس کی مقدار بھی یہی ہوگی تقریباً 1 تولہ یعنی 12 گرام,
ٹھیک ہے,
یہ دوسری چیز تھی. اور اس کے بعد جو ہے برہمی بوٹی,
ٹھیک ہے,
اس کو بھی کہا جاتا ہے کہ برہمی بوٹی خالص کے نام سے اس کو, جیسے اس کا نام یہ لیا جاتا ہے کہ برہمی بوٹی
پین کے لیے خاص ہے. اس کا نام ایک انگلش میں اس کو کہتے ہیں انڈین پینی بورڈ. جی ہاں,
اس کا بھی جو مقدار ہے, اس کی جو وزن ہوگا وہ بھی تقریباً 12 گرام ہی ہے. تو یہ اس کے بعد
حافظے کے لیے بہت کارآمد چیز ہے سب, یہ جتنی اس میں سر درد کے ساتھ ساتھ جو نا حافظے کے لیے جو سندل بھی استعمال کی جا رہی ہے, اسی طرح جو ابھی برہمی بوٹی ہے جس کو میں نے بتایا کہ انڈین پینی بورڈ جائے, یہ بھی دماغ کے لیے اور حافظے کے لیے بہت
ڈپریشن کے جو مریض ہوتے ہیں نا اس میں یہ وارڈ استعمال.
جی ہاں, کشنیز آ گئی ہم.
جی, یہ جو دھنیا ہوتا ہے یہ اس کا مغز ہے, इसको मगज कशनीस कहा जाता है,
धनिया में से निकाला जाता है ये,
जो खुश्क धनिया होता है ना, जो इसके बीज होते हैं
जी जी
खुश्क, तो ये उसके अंदर से उसका मगज निकाला जाता है, इसे कहते हैं मगज कशनीस। तो इसकी मिकदार भी 12 ग्राम ली जाएगी। अभी तक ये तमाम चीजें जैसे फिलफिल से आसंदल खालिस बरमी बूटी और मक्स कशनीस, ये सब तमाम 12-12 ग्राम। इसके बाद ये अस्तो खुद्दूस, इसकी मिकदार भी 12 ग्राम।
इसको उर्दू में दिमाग का झाड़ू भी कहा जाता है, पुराना इसका नाम जो है दिमाग का झाड़ू है। ये बहुत ही जबरदस्त किस्म की बूटी है। सर दर्द, नजला और निस्यान का जिनको मर्ज होता है ना, इसकी एक खास तौर पर अतरीफल बनाई जाती है इस दवाई, जैसे माजून इसको कहें हम, अतरीफल अस्तखुदूस, तो वो जो है वो दिमाग के लिए, जोफे हाफजा के लिए बहुत कारामद चीज है।
इस्तेमाल कैसे करें हाफजे के लिए, अगर जिसको
उसके अतरीफल यूज कर लें, अभी जो नुस्खा बताया जा रही है उसमें भी फायदा मंद होगा
किया जा रहा है, हाफजे के लिए भी है। और यूं कहने के ये वो दवाएं हैं कि जो एक तरह से के बहुत ही इसका अहम तरीन एक जुज है, ये कोई आम दवाएं के नहीं कि भाई चलो दो चार चीजें ऐसी टोटका बता दिया, तो अगर इसका बाकायदा इलाज किया जाएगा, ख्वा कैसा ही मरीज हो अल्लाह ने चाह तो इंशाल्लाह उसको शिफा हासिल होगी। यूं कह लें अगर वो चाहे इससे बेहतर कोई दवा हो तो मुश्किल ही है।
मुझे लग रहा है इसमें दसर दर्द के साथ हाफजे का भी मेहमान से शायद
दिमागी अमराज के लिए जो है वो
जुमला।
इसके बाद एक इसका और जुज है, इसका नाम है गुले गाओ जबान।
जी जी गुले गाओ जबान, गाओ जबान जो है वो एक पत्ता होता है और उसकी शक्ल गाय की शक्ल की जबान की तरह होती है, इसलिए गाओ जबान यानी गाय की जबान। उसके ये फूल हैं, वो पत्ता होता है और ये उसके फूल हैं, गुले गाओ जबान। ये कितने ग्राम लेना है?
इसकी मिकदार भी 12 ग्राम है,
12 ग्राम,
12 ग्राम तकरीबन। इसके बाद ये कुस्ते शीरी, इसकी जो मिकदार है तकरीबन 25 ग्राम, 2 तोला के करीब।
सारी 12 ग्राम थी, ये उससे तकरीबन दुगनी,
डबल है, दुगनी है।
ठीक है
जी। तो इसके बाद एक और जड़ी बूटी है जिसका नाम है असरोल,
असरोल छोटी चंदन
जी। इसको
ये ब्लड प्रेशर के लिए जबरदस्त चीज है,
लो में हाई
में, हाई जो मरीज होते हैं ना उसके लिए। अभी मुझे एक रुकनेश्वरा ने बताया इसके बारे में मुझे, क्योंकि उनके नाना और दादा सब ये हिकमत से बाबत है।
तो ये असरोल, इसे चंदन खुर्द भी कहा जाता है, चंदन खुर्द और असरोल ये दो इसके नाम है। तो इसकी जो मिकदार है कुछ कम होगी, तकरीबन 6 ग्राम।
इसका मतलब ये है कि ब्लड प्रेशर जिनको हाई है और सर का दर्द भी है, तो दोनों में
सर का दर्द भी है और जोफ है,
तीन चार बीमारियों का कवर दीजिए खलील भाई ने, तीन चार बीमारियों का कवर मिल गया
जी, बहुत छांट कर लेकर आए ये।
और फिर मिश्र में ये मिश्री है,
शुगर वाले इसको तो इस्तेमाल नहीं करेंगे। मैंने कहा ना ये दवाई होती बड़ी टेस्टी
है, मिश्री ना भी डालें तो
जी। इसकी जो मिकदार होगी मिश्री की वो 125 ग्राम है, तो ये अगर इसमें मिश्री डाल लेंगे तो ये एक बहुत अच्छा है, इसका जायका भी बन जाएगा, खाने में भी आसान होगी। और अगर कोई शुगर का मरीज है तो वो इसको ना डाले तो भी इंशाल्लाह ये
जैसे आपके यहाँ भी उसमें कोटेड की जाती है ना, उसको खा नहीं सकते। इसी तरह अंदर भी बाज औकात बाज दवाइयों में या तो कंसिया यानी कि काला गुड़ वो इस्तेमाल किया जाता है, या मिश्री या मौजूदा उसमें चीनी इस्तेमाल कर लेते हैं वो। इसके फायदे भी हैं, ये भी ठंडी, इसके भी अपने मिश्री के भी अपने जाती फायदे हैं जी। तो अब इसको जरा रिपीट कर दें कि किस तरह कूटना है, छानना है, कैसे लेना है।
इसको मैं एक दफा दोहरा देता हूँ, पूरे और आधे दर्द सर का मुकम्मल और आम तरीन घरेलू इलाज। नंबर एक, फिलफिल सिया काली मिर्च 12 ग्राम, संदल खालिस 12 ग्राम, बरहमी बूटी खालिस 12 ग्राम, मगज कशनीस 12 ग्राम, अस्ता खुद्दूस 12 ग्राम, गुले गाओ जबान 12 ग्राम, कुस्ते शीरी 25 ग्राम, असरोल चंदन खुर्द भी इसे कहा जाता है ये 6 ग्राम, और मिश्री 125 ग्राम। तो ये तमाम दवाएं, इसका तरीका इस्तेमाल ये है कि तमाम दवाएं अच्छी तरह साफ करके पीस छान कर बाहिफाजत रख लीजिए। मिकदार खुराक, एक एक दरमियाना चम्मच सुबह शाम पानी से इस्तेमाल कीजिए और बच्चों को इसकी निफ्स यानी आधी खुराक दी जाए। नोट, शुगर के मरीज मिश्री शामिल ना करें, और इंशाअल्लाह अज़्ज़वजल इससे जो फवाइद हासिल होंगे कि हर तरह के दर्द सर, पूरे या आधे सर के दर्द, चक्कर, दिमागी कमजोरी, कुव्वत हाफजा वगैरह का मुकम्मल कामयाब तरीन इलाज है अल्हम्दुलिल्लाह। बहुत ही अहम व मुजरब नुस्खा है, जरूर इस्तेमाल कीजिए। तो और इसकी जो मुद्दत होगी वो ये कि ता हुसूल शिफा इसको मुसलसल इस्तेमाल किया जाए।
سر درد اور دیگر جو ہے وہ فوائد اس کو ختم ہو گیا سر درد تو پھر اس کو بند کر دیں وہ استعمال کرنا
جی
یہ تھا اصول شفا کتنے یہ جو صبح شام لینا ہے اس کو
جی اس کو ایک ایک درمیانہ چمچ صبح شام پانی سے استعمال کریں
ٹھیک ہے ماشاء اللہ سر کال کافی ہمارے پاس مزید آ گئی ہیں تو سنائیے ذرا کیا پوچھنا چاہ رہے ہیں
محمد احمد رضا عطاری باب المدینہ کراچی سے عرض کر رہا ہوں میرا ڈاکٹر صاحب سے سوال یہ ہے کہ اکثریت میرے آدھے سر میں درد رہتا ہے اس کا بہت میں نے علاج بھی کرایا تو برائے کرم مجھے اس کا کچھ پروپر علاج بتا دیجئے جزاک اللہ خیرا
اکثریت بھی ہے اور آدھے سر کا درد بھی ہے دونوں چیزیں یعنی اکثریت سے مطلب اکثر رہتا ہوگا ان کو آدھے سر کا درد
اس میں دیکھیں بات وہی ہے کہ اس کا ٹیمپرری ٹریٹمنٹ تو آپ لے سکتے ہیں اس کا حل یہی ہے کہ جو آپ کو ایگریویٹنگ فیکٹرز ہیں جو اس کو بڑھانے والی چیزیں ہیں اس سے جتنا بچا جائے اتنا اچھا ہے احتیاطی تدابیر جس کو آپ کہہ سکتے ہیں ایک تو یہ کہ ذہنی تناؤ اپنے اوپر نہ حاوی ہونے دیں گے ذہنی تناؤ ہوگا تو اس میں ڈیفینیٹلی یہ بڑھے گا اس کے اندر ساتھ ساتھ جو ہے روشنی میں جیسے ڈاکٹر سلمان نے گائیڈ کیا کہ سورج کے سامنے جو ہے سن گلاسز وغیرہ استعمال کر کے نکلیں
مطلب ان کو اپنے نظر کا چیک اپ بھی کرا لینا چاہیے
بالکل
ان کو جیسے ایک کوئی ای این ٹی والے سے اوپینین لے لیں کہ ڈی این ایس وغیرہ کا پرابلم نہ ہو اس میں بھی عموماً کرونک پین آ رہی ہوتی ہے
ہاں نہیں وہ تو ہے ان کو مطلب اگر انہوں نے اگر چیک اپ نہیں کروایا تو پھر سسٹمک ایگزامینیشن تو سالے کروانے چاہیے ان کو آئی کا بھی ہے نیورو اوپینین بھی لینا چاہیے ای این ٹی کا اوپینین بھی لینا چاہیے تو تینوں ڈپارٹمنٹ سے اوپینین لینا چاہیے سر کا درد ضروری نہیں نظر کی وجہ سے ہو رہا
بالکل
ٹھیک ہے نا اور لوگ کیا ہوتے ہیں کہ آئی اسپیشلسٹ کے پاس چکر لگا رہے ہوتے ہیں جبکہ وہ ریفرڈ پین ہوتا ہے اب ریفرڈ پین کا مطلب کہیں اور سے درد آ رہا ہوتا ہے وہ تو وہ کہیں اور سے درد یا تو کان سے آ رہا ہوتا ہے یا ناک سے آ رہا ہوتا ہے یا دماغ سے آ رہا ہوتا ہے
محسوس سر میں ہوتا
ہے علاج وہ اس کا آئی سائڈ
علاج آپ آئی سائڈ کی طرف چل رہے ہوتے ہیں تو یہ ڈائریکشن غلط ہو جاتی ہے تو ڈائریکشن اپنی صحیح کریں گے تو انشاءاللہ شاء اللہ کی تکلیف میں بہتری آ جائے گی اللہ چاہ
مزید سنا دیجیے
میرا نام شبیر احمد بٹو بات کر رہا ہوں دنیا پور سے بچہ ہے 3 سال کا وہ چل نہیں سکتا ہے اور اس کے سینے پہ بغلم جیسے جمع ہے بس یہی ہے وہ چل نہیں سکتا ہے اس کے لیے بتا دیں
یہ مزید سنا دی
امتیاز احمد کوئٹہ سر میں درد ہوتا ہے 2 ماہ ہو گیا ہے تقریباً
جی مزید
السلام علیکم ورحمۃ اللہ وبرکاتہ
وعلیکم السلام
ورحمۃ اللہ وبرکاتہ
میں صابر رضا عطاری تلہار شہر سے عرض کر رہا ہوں ڈاکٹر صاحب سے یہ پوچھنا کہ ڈاکٹر صاحب اکثر ٹانگوں میں درد ہوتا ہے سر میں درد ہوتا ہے تو ٹانگوں میں جو درد ہوتا ہے تو اکثر لوگ دیکھا ہے تو ٹانگوں کو زور سے باندھ دیتے ہیں اور سر کو بھی باندھ دیتے ہیں اکثر عورتوں کو بھی دیکھا گیا ہے خواتین کو سر میں جب درد ہوتا ہے تو 2 پتے سے کھینچ کر وہ 2 پتا جو ہے نا وہ سر پر باندھ دیتی ہیں کیا اس طرح کرنے سے ٹانگوں میں درد چلا جاتا ہے سر میں درد چلا جاتا ہے برائے کرم رہنمائی فرما دیجیے جزاک اللہ خیر
درد کو باندھا جا رہا ہے مطلب جو ہے نا
نہیں بہت بہت اچھا سوال پوچھا ہے اور
یہ کامن ہے
بہت کامن بھی ہے اور بہت خطرناک بھی ہے
اچھا
بہت خطرناک بھی ہے اس طرح نہیں باندھنا چاہیے کیونکہ آپ اپنی جو بلڈ سرکولیشن ہے مطلب خون کی سپلائی ہے وہ ایک طرح سے آپ کو رسد بند کر دیتے ہیں کھانا پینا بند کر دیتے ہیں اگر فرض کریں کہ آپ کی پنڈلی میں درد ہو رہا ہے پنڈلی کو اگر آپ نے باندھ دیا باندھنے کے بعد
اوپر سے نیچے پنڈلی تک آئے گئی
آئے گئی نہیں تھوڑی دیر کے بعد آپ کو سن ہونا محسوس ہونے لگ جاتا ہے تجربہ کر کے دیکھ لیجئے گا جب آپ اس کو باندھیں گے تو 10 منٹ کے بعد آپ کو پیٹ سن ہونا چل جائے گا اس کا مطلب نیچے آپ کو بلڈ نہیں مل رہا ہے آکسیجن نہیں جا رہی ہے وہاں پہ آکسیجن نہیں جا رہی ہے تو اگر وہ زیادہ دیر تک وہ رات کو باندھ کے سو جاتے ہیں جو بہت زیادہ خطرناک ہے صبح اٹھیں گے آپ کا پیر خدا نہ خاصا ضائع ہو سکتا ہے
اس میں ڈاکٹر مسل ویسٹنگ بھی
بہت زیادہ ہو جاتی ہے بہت زیادہ پرابلم
وقتی طور پر جو ان کو جو سن کی کیفیت ہوتی ہے وہ سمجھتے ہیں کہ یہ اس سے وہ آرام ہوگا
آرام ہوگا
اب جیسے وہ ایک نے ابھی کال کی تھی اس کے 2 مہینے تک جو ہے وہ ہو رہا ہے ان کو
2 مہینے سے سر میں درد
اب یہ صورت حال بھی مطلب ایک شخص کو سر میں درد ہو رہا ہے تو ایک دن چلے یہ پرابلم اس کے ساتھ ہوا تو دوسرے دن تو ڈاکٹر کے پاس جانا چاہیے اب وہ
2 ماہ سے تو لے کے نہیں بچنا چاہیے
اس میں تھوڑا سا میں اس میں تھوڑا سا کریکٹ کر دوں کہ تھوڑا سا ہمیں ہسٹری لینی پڑتی ہے کیونکہ کوئی بھی پیشنٹ اس طرح آ کے بولتا ہے نا کہ مجھے اتنے عرصے سے تکلیف ہے تو جب ہم اس کی ڈیتھ پہ جاتے ہیں نا تو ہمیں یہ پتا چلتا ہے کہ یہ اتنے عرصے سے تکلیف
फर्स्ट इसको 2 महीने पहले हुई थी, उसके बाद 20 दिन के बाद हुई है और अब हुई है।
अब
तीनों को वो है कंटिन्यू कर रहा है वो, तो इसकी वजह से वो कहते हैं ना कि खुला स्पेस मिल जाता है डॉक्टर को। फिर वो कहते हैं ना कि डॉक्टर साहब के पास गए थे, उसने इतने सारे टेस्ट लिख दिए और एक लिख दिए। अगर कोई मरीज मेरे पास आएगा कि मुझे 2 महीने से बुखार हो रहा है डॉक्टर साहब, तो डॉक्टर साहब आप क्या करेंगे? आप उसके बेसिक सारे टेस्ट करवाना शुरू कर देंगे।
उन्होंने टिप दे दी है मरीजों के लिए कि अगर ये अपने खर्चात भी बचाना चाह रहे हैं, हिस्ट्री प्रॉपर दे दें, वरना अगर 2 महीने की हिस्ट्री देंगे तो स्ट्रेट हमें MRI लिंक दें।
MRI जाएगा वो, फिर वो 8-10 हजार रूपये खर्चा आ जाएगा उसका सीधा सीधा।
ये भी तो काउंसिलिंग भी तो सही नहीं हो सकती ना, मतलब जो बारों का जो है वो डॉक्टर साहब भी बिजी है जरा, उनके पास टाइम नहीं है। उन्होंने कहा ठीक है भाई, आप परहेज है तो ठीक है, दूध और रोटी खाने। एक जैसे कि डॉक्टर साहब के पास जाना होता था ना, तो उनका तकिया कलाम था, मतलब ये समझे आप। आज मुझे बड़ी खुशी हुई कि आपने बाल जब परहेज के बारे में कई दफा रिपीट किया आपने। अमीर अहले सुन्नत ने भी कई दफा इसको मदनी चैनल पर भी बयान किया है, वैसे ही मदनी मुजाकरों के अंदर जो अमीर अहले सुन्नत की सोबत में ये मिलता है कि खट्टी चीजें खाने से बलगम जो है वो बढ़ता है और इससे हाफजा
कमजोर
होता है वो। और आपने भी उस पर नजले पीर के हवाले से भी आपने बयान फरमाया। तो इस हवाले से जो बाज डॉक्टरों का तकिया कलाम है था, मतलब मैंने जो सुना था, और आपने उसको माशाल्लाह बातचीतों में बयान किया कि नहीं ये इन चीजों की परहेज करें। डॉक्टर साहब ने भी काफी एहतियाती तदाबीर बयान फरमाई के जो है वो, जैसे सन गिलास के हवाले से उन्होंने पूछा था, इसी हवाले से जो है खामोशी और तारीखी जगह पर जो है वो होना चाहिए। तो इसमें इस सूरत हाल के अंदर जो अब जो सवाल आ रहा है उसमें, तो इसमें क्या किया जाए कि उसको उस पेन से वो बच जाए, और क्या तदाबीर इख्तियार की जाए तो परहेज की सूरत हाल हो
जी।
और दूसरी सूरत जो है परहेज के हवाले साथ साथ जो है, जिस तरह बताया कि मरीज जो है वो काउंसलिंग नहीं कर पाता, इसमें भी मरीज को चाहिए कि लिख ले वो।
बिल्कुल, ये लिखा हुआ है
आज मेरे जहन में आया भी था कि मरीज जब जाता है तो या तो डॉक्टर साहब से या तो रश के हवाले से, अब कहना कुछ चाह रहा था, उसने ये बयान कर दिया 2 महीने से मुझे बुखार है। अब डॉक्टर ने तो आगे देखा ऐसे बुखार होता नहीं, बेसिक
अगर ये इस तरह बापू बोलेगा ना 2 महीने से बीमार है, तो डॉक्टर का फौरन दिमाग जाएगा टीबी पे।
टीबी
डॉक्टर साहब ऐसे ही है,
किसी बड़ी बीमारी
की तरफ दिमाग चाहता है, वो बड़ी बीमारी का टेस्ट लिख देता है।
तो ऐसा नहीं कि वो जो कहना चाह रहा है पहले से लिख ले और डॉक्टर से बता देगी जहाँ,
ये आती पेन डायरेक्टरी के नाम से आती, डायरी के नाम से आती है। अमूमन रिकमेंडेड यही होता है कि यही तजवीज दी जाती है कि जिस दिन आपको सिम्टम आए, जिस दिन दर्द हो, उस दिन आप लिख लिया करें, और किस दिन क्या शिद्दत है तो उस हिसाब से बताएंगे, तो डॉक्टर के लिए डायग्नोसिस बनाना आसान होगा।
अगर आपकी गुफ्तगू से मदनी चैनल वालों को भी ये पैगाम मिला है जो नाजरीन है हमारे, कि मतलब हिस्ट्री अगर सही बयान करेगा डॉक्टर को, तो डॉक्टर को तजवीज जो है दवा तजवीज करने में फायदा होगा।
एक दवा तजवीज, दूसरे टेस्ट कम से कम होंगे। वरना तो जैसे अभी 2 माह का, जैसे एक कॉलर ने बताया कि कंप्लेन है सर में दर्द, तो इसका मतलब ये एक अंडरस्टूड सी बात है, कोई ना कुछ दवा तो इस्तेमाल कर रहा होगा। अब शायद वो दवा भी काम नहीं करेंगे, डेफिनेटली MRI पे जाना पड़ेगा। सही डॉक्टर साहब, ऐसे ही है,
लाजमी सी बात है।
दूसरा आपने ये बताया कि सर दर्द में ये जो मतलब जो है दुपट्टे से खवातीन इस्लामी बहनें और इसके जो इस्लामी भाई जो है वो अपने पाँव में दर्द होने की वजह से रस्सी से बांध रहे हैं उसको, या किसी कपड़े से बांध रहे हैं, तो ये इंतहाई खतरनाक,
बहुत ज्यादा खतरनाक।
तो इससे बचा जाए और जो प्रॉपर उसका इलाज किया जाए। मजीद कोई कॉल होता हमें सुना दीजिए।
एक कॉल का जवाब रह गया
जी। जी
3 साल का बच्चा, वो चल नहीं पा रहा और बलगम दिए सीने में।
इन्होंने जिस शहर का नाम लिया था,
शायद मुझे कैल्शियम डेफिशिएंसी विटामिन डी के डेफिशिएंसी वाला
लगा। मैं शहर में क्या नाम लिया?
नाम
इंटीरियर का कुछ
दुनियापुर रिमोट एरिया है, ठीक है ना, रिमोट एरिया है। अब अगर उस चीज को हम सामने रखते हैं तो पहले क्लिक ये करता है कि विटामिन डी डेफिशिएंसी प्लस मैल न्यूट्रिशन,
बिल्कुल सही,
ठीक है ना। आप रिमोट एरिया की तरफ जाएंगे तो हो सकता है कि बच्चे की खुराक उसकी जिसामत के हिसाब से प्रॉपर नहीं मिल रही होगी, और अगर खुराक वालदेन अपने हिसाब से तो दे रहे होंगे लेकिन जो रिक्वायरमेंट होगी वो नहीं मिल रही होगी, वो नहीं मिल रही होगी, तो इसकी वजह से हो सकता है डिले ग्रोथ, जिसको कहते हैं कि देर से चलना जो है ना वो पॉसिबिलिटी है।
इसलिए इनके लिए कैल्शियम वगैरह की चीजें जैसे दूध अंडा वगैरह,
हाँ बिल्कुल, इसको इस्तेमाल कराएं। लेकिन बेहतर ये है किसी बच्चों का स्पेशलिस्ट अगर इनका रब्ता होता है तो उनसे जरूर मशवरा कर लें। मशवरा करने के बाद इन सारी चीजों को स्टार्ट करवाएं, इंशाल्लाह जल्द इनके बच्चा जल्दी ही चल पड़ेगा, कोई इतना बड़ा प्रॉब्लम नहीं नजर आ रहा, लेकिन पहले चेकअप जरूर करवा लें।
बिल्कुल सही, ये डॉक्टर साहब इस पर आपने माशाल्लाह बहुत अच्छी रहनुमाई फरमाई। मैं इस पर ये कहूंगा कि बच्चों के हवाले से मतलब केयरलेस होना, मतलब ना दिखाना डॉक्टर को और आज खुद बस चलाए रखना उसको, مطلب اگر وہ پین کی شکایت کر رہا ہے یا اگر نہیں چل پا رہا تو خود ہی قیاس کرنا کہ ٹھیک ہے چل پڑے گا یہ ابھی تو ایسا ہوتا, فلاں کے ساتھ بھی تو ایسا ہوا تھا, فلاں کے ساتھ بھی تو ایسا ہوا تھا, یا بول نہیں پا رہا وہ تو خود ہی اس سے حوالے سے مطلب یہ قیاس کر لینا کہ فلاں بھی دو سال تین سال کے بعد بولا تھا, تو آیا مطلب اس میں یہ درست تو نہیں ہے, کیا کرنا چاہیے اس کو والدین کو, کیونکہ وہ مرض جو بچپن ہی سے اس کے ساتھ آ گیا ہے تو اگر اس کی دوا نہیں کی جائے گی تو یہ تو آگے چل کر بڑھ جائے گا.
باپو اس میں مسئلہ یہ ہے کہ آپ نے بچوں کے حوالے سے بات کی تو میں تو اوور آل بات کروں گا کہ ہم لوگ اپنی جو صحت ہے نا اس کو پرائیورٹی پہ نہیں رکھتے. صحت کے معاملے میں ہم بہت لاپرواہ لوگ ہیں, ہم کو تکلیف ہوگی نا ہم شاید دوا سیلف میڈیکیشن کرتے رہیں گے, ڈاکٹر سے
رجوع پڑھتے رہے سنتے رہے تندرستی ہزار نعمت ہے.
بچوں کے حوالے سے بڑوں کو بھی چاہیے کہ فوری طور پہ ڈاکٹر سے رجوع کر کے پراپر تشخیص کر کے, ہو سکتا ہے آپ جس چیز کو معمولی سمجھ رہے ہو خدا نخواستہ وہ بہت خطرناک بھی نکل سکتی ہے.
بالکل بیماریاں ایسی ہوتی ہیں جو ارلی جلدی ڈائگنوز ہو جائیں تو ان کا علاج
بھی ہو جاتا ہے آرام سے. اور جہاں تک بچوں کے حوالے سے آپ نے بات کی ہے تو بچوں میں ڈیفینیٹلی احتیاط کرنی چاہیے, اور بہت سارے چیزیں سے ایک چیز کی طرف نشاندہی کی کہ بچے دیر سے بولتے ہیں, اس کے آپ کسی اور کو مثال دے کے شروع کر دیتے ہیں, کسی اور کو مثال نہ دیں, آپ اپنے گھر میں دیکھیں کہ آپ اپنے بچے کے ساتھ انٹریکشن کتنا ہے, آپ کے گھر میں خود کوئی کسی سے بچے کہ بچہ کب بولتا ہے, آپ کا جلدی بولنا اس وقت سیکھے گا جب آپ بچے کے ساتھ خود بات کرنے کی کوشش کریں گے. جب بچے کے ساتھ آپ بات ہی نہیں کریں گے گھر میں خاموشی کا ماحول ہوگا, فرض کریں کہ والدہ ادھر کام میں لگی ہیں والد صاحب اپنے کام میں چلیں گے, بچہ اکیلا کو جب بولنے کی پریکٹس ہی نہیں ہو رہی ہے, کوئی اس کے الفاظ اس کے لاشعور میں جا ہی نہیں رہے تو بولے گا کہاں سے. جب آپ جتنا زیادہ اس کے ساتھ انٹریکشن کریں گے بات کرنے کی کوشش کریں گے تو اتنی جلدی وہ بولنے کی کرے, ایک ٹائم پیریڈ ہوگا لازمی بات ہے, یہ تو نہیں چھ مہینے میں بولنا شروع کرے گا, لیکن جتنا زیادہ اس کے ساتھ کوآرڈینیشن کریں گے تعلق رکھیں گے بچے کے ساتھ بولنے کی پریکٹس کرائیں گے اتنی جلدی بہتر ہو جائے گا وہ اور جلدی بولنا شروع کر دے گا. لیکن اس کے باوجود بھی نہیں ہوتا ہے تو پھر آپ کسی ڈاکٹر کو چیک اپ کرائیں.
اس کا جو ریکمینڈیڈ عموماً جو علاج بولتا ہے نا وہ اسپیچ تھراپی ہے, اسپیچ تھراپی میں سب ہوتا کچھ بھی نہیں ہے, صرف یہی ہوتا ہے بچے سے بات کی جاتی ہے اس کو, جیسے ڈاکٹر صاحب بتا رہے ہیں یہ آپ اسپیچ تھراپی گھر میں بھی کر سکتے ہیں
آرام سے, اس میں کوئی پاس جانے
کی آگاہی ہوگی تبھی ہوگا. اور آپ نے بہت اچھی اس پہ رہنمائی کی ہے کہ جو ہے اگر اس طرح کے معاملہ ہے کسی کے ساتھ تو بچے سے بات کرنا سکھائیں اور اللہ کا نام لیں. اللہ اللہ یہ تو امیر علیہ سنت مدنی چینل پہ ہمیں نظارے ملتے ہیں ماشاء اللہ, تو اللہ اللہ کی ہم خود ذکر کریں گے تو بچہ بھی بولنا سیکھ جائے گا ان شاء اللہ, اور اس کے آغاز ہی بولنے کا جو ہے اللہ کے نام سے ہوگا انشاءاللہ الرحمن. کچھ کال اور ہیں ڈاکٹر صاحب.
محمد سلیم خیرپور ناتن شاہ ضلع دادو. مسئلہ یہ ہے کہ میری بیوی کو نا کمر میں درد ہے, یہ جو گردے ہیں ان کے اوپر, ابھی میں نے سب رپورٹیں کروائی ہیں, گمبٹ سے کروائی ہیں کہ حیدرآباد سے کروائی ہیں, ان میں کچھ بھی نہیں آتا, درد کی شدت تمام بہت زیادہ ہے, وہ کم نہیں ہو رہی.
جی مزید بھی.
جی میرے سر میں درد ہوتا ہے اور بلغم جو ہے نا جس کو کیڑا کہتے ہیں وہ سر سے نا سینے پر اور گلے میں گرتا رہتا ہے جس کی وجہ سے بلغم آتی رہتی ہے, تو یہ میرا مسئلہ ہے, اس بارے میں جو ہے نا کوئی حل فرمائیں گی.
جی ڈاکٹر صاحب
یہ تو دونوں ہی کلاسک پیشنٹ آ گیا, ایک تو ڈی این ایس کا آ گیا,
ایک تو سائنسائٹس کا پیشنٹ ڈی این ایس کا پیشنٹ آ گیا,
اور ایک کیلشیم کی کمی پہ ذرا آپ منی پور.
کیلشیم کی کمی بھی ہو سکتی ہے, پھر دوسری جو پاسبلٹی ہے آپ بقول ان کے کہیں گے کمر درد کی جو بات کر رہے تھے سائیں بھائی,
فیمیل پیشنٹ ہے
جی جی, کڈنی کا انہوں نے کہا کہ
اس کے چیک اپ تھوڑا سا اوپر
کرا لیا,
انہوں نے کہا کہ تمام ٹیسٹ کروا لیے. اب عمومی طور پہ پیشنٹ یہ کہتا ہے کہ اس نے تمام ٹیسٹ کروا لیے, لیکن جب تجربے میں نے جو مشاہدہ کیا ہے کہ جب میں ان سے ٹیسٹ منگوا کے دیکھتا ہوں تو 70-80% مریض ایسے ہوتے ہیں جو ریلیٹڈ ٹیسٹ نہیں کرواتے. 70-80% مثال کے طور پہ کسی نے بولا ڈاکٹر صاحب جی میرے پیروں میں سوجن آ رہی ہے, اچھا جی کیا کیا ٹیسٹ کروائیں, وہ میں کل لا کے دکھا دوں گا. جب منگوا کے دیکھتے ہیں کہ روٹین کے ٹیسٹ کروائے ہیں, یہ کروا لیے, جو ریلیٹڈ چیز ہے وہ آپ نے نہیں کروا.
مریض کو کیوں نہیں پتا نا یہ کون سا
ریلیٹڈ. ایگزیکٹلی, تو اس کا مطلب یہ ہے کہ آپ صحیح ڈائریکشن میں نہیں ہے نا.
صحیح,
تو سب سے پہلے تو اگر ان کو کمر کے درد گمبٹ میں ایک اچھا ہاسپٹل بھی ہے جہاں تک میرے نالج میں, حیدرآباد میں بھی غالباً گئے ہیں, حیدرآباد میں بھی, تو کسی بھی نیورو سرجن کو یا آرتھوپیڈک سرجن سے دونوں سے
ہڈی کا ڈاکٹر, جو
ہڈی کا کوئی بھی ڈاکٹر ہو سے اوپینین لیے.
نیورو سے مراد مطلب دماغ کے ڈاکٹر,
دماغ کے ڈاکٹر اور ریڑھ کی ہڈی کے ڈاکٹر جو ہوتے ہیں. इनसे अगर ये ओपिनियन लेंगे तो इंशाल्लाह कोई ना कोई सोल्यूशन निकल आएगा। अगर उसके बावजूद भी अगर इनको ये प्रॉब्लम आती है तो फिर इसमें ये देखना पड़ेगा, वो डेफिनेटली ऑर्थोपेडिक डॉक्टर देख ही लेगा कि विटामिन डी डेफिशिएंसी तो नहीं है जिसके बहुत ज्यादा चांसेस हैं, कैल्शियम डेफिशिएंसी तो नहीं है उसके चांसेस काफी ज्यादा हैं। विटामिन डी डेफिशिएंसी के चांसेस इसलिए ज्यादा लग रहे हैं कि तो गंबट शहर डोम फीमेल पेशेंट
शहर से क्या ताल्लुक है कैल्शियम का, सर फीमेल का ताल्लुक है
गिजा के साथ साथ
ये जनरल फीमेल
असल में वो सराउंडिंग्स भी देखनी पड़ती है, जिस लोकेलिटी से ताल्लुक है जिस स्पीच से ताल्लुक है वहां पे जो है ज्यादातर घर में ही रहते हो, बाहर निकलना नहीं होता होगा, तो चांसेस यही हैं कि विटामिन डी डेफिशिएंसी के चांसेस काफी ज्यादा,
विटामिन डी कम होने के
चांसेस, कम होने के ज्यादा चांसेस होंगे काफी ज्यादा।
जब विटामिन डी कम होता है तो कैल्शियम कम होता है, कैल्शियम
दोनों
कमी दर्द होना शुरू हो जाता है, कमर में दर्द है, पांव में दर्द है।
और वैसे भी हमारे यहाँ स्टडी है इस चीज की कि हमारे यहाँ 80-90% लोग विटामिन डी 3 की डेफिशिएंसी का शिकार मौजूद है, इसमें खवातीन को ज्यादा शामिल है उसके अंदर। तो इसमें यही है कि ऑर्थोपेडिक से रुजू कर लिया जाए, अगर ये सारी चीजें भी ठीक होती हैं तो फिर सबसे आसान तरीका ये है कि जहां पे ये आराम फरमाते हैं उस जगह को नोट कर लिया जाए कि वो जगह तो सही नहीं है, कि जो सोने का पोस्चर है वो ठीक है या नहीं है, या गद्दा यूज करते हैं वो ठीक है या नहीं है, या कोई चारपाई पे अगर सोते हैं तो बहुत ज्यादा झूले वाली चारपाई तो नहीं है, या अगर कोई ऐसा काम जैसे घर में काम करती हैं खवातीन बहुत ज्यादा हैवी काम कर रही, झुकने का काम तो नहीं कर रही, वजन बहुत ज्यादा तो नहीं है, ये सारे फैक्टर्स देखने पड़ेंगे, उसके बाद जाके फिर इनकी प्रॉपर ट्रीटमेंट हो जाए। अगर कोई प्रॉब्लम नहीं है तो ये मसला सॉल्व होने वाला है, अगर स्पाइन में कोई मसला नहीं है, अगर इनकी रीढ़ की हड्डी में कोई मसला नहीं है तो प्रॉब्लम सॉल्व हो सकता है इंशाल्लाह।
खाली आप कुछ बता रहे थे,
कर रहा था कि पहले जो कॉल आई थी उसमें ये भी था कि सीने में जैसे बलगम वगैरह जमा हुआ है, तो उसके हवाले से घरेलू इलाज अर्ज करना था कि तकरीबन 25 ग्राम जो है वो खुश्क अदरक जो होती है
जी,
अदरक
सौंठ जिसको कहते हैं
जी, वो ले लें, या ताजा अदरक हो तो उसके अंदर अगर थोड़ा शहद मिक्स कर लें, मिला लें, तो उसको थोड़ा थोड़ा चटाते रहें तो इंशाल्लाह अज़्ज़वजल उससे बलगम जो है खारिज होता है। इसी तरह से ये भी है कि शेख तरीकत अमीरुल सुन्नत ने एक इलाज अता फरमाया है कि सीने का कोई भी मर्ज हो, ख्वाह दिल में सुराख हो या खांसी या नज़ला या सीने के जो अमराज होते हैं, तो इसमें यह है कि 75 बार 75 मरतबा ला इलाहा इल्लल्लाह पढ़कर दम करते रहने से सीने पे तो इंशाल्लाह सीने के अमराज से इंशाल्लाह नजात हासिल होगी। ये जो इलाज लिखा हुआ ये बीमार आबिद जो रिसाला है इसके सफा नंबर 35 पर। इसी तरह जो कमर के दर्द के हवाले से भी जो कॉल आई थी इसके हवाले से भी शेख तरीकत अमीरुल सुन्नत का एक रूहानी इलाज अल्हम्दुलिल्लाह मौजूद है। आपने तहरीर फरमाया कि 41 बार सूरह फातिहा हर बार बिस्मिल्लाहिर्रहमानिर्रहीम साथ पढ़ना है, और इसको पढ़कर ये जो है रोजाना इसको पढ़ना है 41 बार सूरह फातिहा हर मरतबा बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ना है, और इसके पढ़ने के जो औकात होंगे वो ये होंगे कि फजर की सुन्नतों और फर्ज के दरमियान, तो इंशाल्लाह ये मुस्तकिल अमल करते रहें तो इंशाल्लाह अज़्ज़वजल जो कमर का दर्द है इससे नजात हासिल हो।
हर कॉल पर इनकी भी नजर है आप जो, और ये भी सुन रहे हैं, और माशाल्लाह इन्होंने किताब से अभी अहले सुन्नत की माशाल्लाह बहुत अच्छा रूहानी इलाज भी बताया और इसके साथ साथ जो है तिब्बी इलाज भी बताया। और सब ये जो बलगम वाली बात इन्होंने बयान की है और वो कह रहे हैं कि मुझे भी नजले की सूरत और गले में नजला बहता रहता है, उनके लिए
इनके लिए देखें बहुत आसान सा हल जो है
ये वही जो आप पहले बयान सुनाया था स्टीम
ले लो, सबसे आसान
इसका हल ही यही है स्टीम, वरना दवा सर्जरी
मतलब खर्चा नहीं है कुछ, सिर्फ ये गैस का खर्चा है।
अच्छा कब तक ले और एक दिन में कितनी मरतबा लेनी चाहिए स्टीम,
वो तो इसमें
क्या वक्त उसके लिए बेहतर है?
बेहतर है 2-3 दफा ले लें,
2-3 दफा,
2-3 दफा अगर बहुत शिद्दत है तो
ठीक है,
अगर हल्का फुल्का है कोई ज्यादा प्रॉब्लम नहीं है तो एक दफा भी काफी होगा, लेकिन ये है कि कम से कम 5-7 मिनट जरूर लें। मुंह में जरूरी होता है कि थोड़ी सी गर्माइश लगती है तो साइड में हो जाता है, 5-7 मिनट ले थोड़ी सी तबीयत के साथ के हाँ कुछ लिया है फील होता है। अच्छा इसमें एक चीज है, जब आप स्टीम लेंगे ना तो बाकी चीजें तो सही है, आपका फेस भी माशाल्लाह बेहतर हो जाएगा, उसमें काफी बेहतरी आ जाएगी उसके अंदर
माशाल्लाह। काफी आपने जो है वो एहतियाती तदाबीर बयान फरमाई और बहुत ज्यादा रहनुमाई फरमाई। पेन यानी दर्द अल्लाह ताला हम सबको इसे महफूज फरमाए कोई किसी किस्म का हो, और हम दुआगो भी हैं जिन्होंने कॉल किए हमें जो मुख्तलिफ दर्दों में मुब्तला हैं। اللہ ان سب کو صحت و شفا عطا فرمائے، تندرستی عطا فرمائے، اور ہمیں اس تندرستی پا کر اللہ تعالیٰ کی دل جمعی کے ساتھ خشوع اور خضوع کے ساتھ عبادت کی توفیق بھی عطا فرمائے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
جو ہے بیمار صحت کے طالب ان پہ فرما کرم رب غالب، تجھ سے رحم و کرم کی دعا ہے یا خدا، تجھ سے میں